الحمدللہ، اتنا خوبصورت سبق ہے آج کا کہ اللہ تعالیٰ ہمارے وقت اور سمجھ میں برکت دے تو ہم اس کا حق ادا کر سکیں. آپ میں سے کتنے لوگ ہیں جو گروپنگ کے بعد آئے ہیں وہ ہاتھ کھڑا کریں. آپ کی گروپنگ کا کیا ہوتا ہے؟ آپ خود سے پوچھئے کہ جب گروپ میرا مس ہوتا ہے تو اس کے بعد پھر میرا کیا حق فرض بنتا ہے نا. تھوڑا سا اس کو کنسیڈر کریں. چلیں گے سبق پہ. پہلے سبق کا خلاصہ. آج کا سبق کافی زیادہ آپس میں جڑا ہوا ہے، اس لیے آپ لوگوں کو پوری توجہ کے ساتھ اس کو سننا پڑے گا. بعض دفعہ ایسے ہوتا ہے کہ کچھ سبق ایسے ہوتے ہیں کہ جن کو ہم ایسے ہی بس لے لیتے ہیں، سو کے کہیں سے لیا، کچھ نے نہ لیا. لیکن انشاءاللہ ہم دیکھیں گے کہ اس سبق کے ایک ایک چیز دوسری کے ساتھ ایسے جڑی ہوئی ہے جیسے چین ہوتی ہے، اور چین کا اگر ایک خانہ یعنی چین کی ایک چھوٹی سی وہ کڑی بھی مس ہو جائے تو وہ چین جو ہے وہ ٹوٹ جاتی ہے. تو آئیے دیکھتے ہیں. چلیے سبق پہ جانے سے پہلے، آیات پہ جانے سے پہلے سبق کا خلاصہ. اہم سبق ہے، اس کو سنتے وقت ہمیں سورۃ المومنون کا ابتدائیہ یاد رکھنا ہوگا. ہم 18 پارے کے شروع میں سورۃ المومنون میں قد افلح المومنون سے لے کر اولئک هم الوارثون تک ایک کردار پڑھ چکے، سچا مومن کون ہوتا ہے. آج اس سورت کے آخر میں یعنی سورۃ فرقان کے آخر میں ایک مومن کی پرسنالٹی کیسی ہوتی ہے اس کو ہم دیکھیں گے. یہ تو میں نے آپ کو ان آخری آیتوں سے جوڑا، لیکن اگر ہم اوور آل دیکھیں تو آج کے سبق میں ہمیں سب سے پہلا میسج کیا ملتا ہے کہ مکی سورت کے اندر جہاد کا لفظ آتا ہے تو جہاد سے کیا مراد ہے. پھر خواہش نفس کے پیچھے لگنے والے کیسے ذلیل و رسوا ہوتے ہیں، بلکہ آپ یہ کہہ لیجئے کہ اپنے آپ کو معبود بنانا یا اپنی خواہش کو پوچھنا اس سے کیا مراد ہے. ڈیٹیل سے اس کے بارے میں ان آیات میں ہمیں روشنی ملتی ہے. انسانوں اور جانوروں میں کیا فرق ہے. دین کی طرف آنا اور اپنا مذاق اڑوانا، یہ کیسے انسان کے لیے قابل قبول ہو جاتا ہے. مختلف ماحول میں دوسرے لوگوں کو ساتھ لے کر چلنا، یا آپ یہ کہہ لیجئے کہ مختلف سوچ ہونے کے باوجود جڑ کے رہنا، اس کے کیا اصول ہیں. قرآن کے ذریعے سے جہاد کیسے کیا جاتا ہے. سسرال کے ساتھ تعلقات کی کیا لمیٹیشنز ہیں. اللہ کے سوا دوسروں کو معبود بنانے کا کیا مطلب ہے. توکل کی حقیقت کیا ہے. اور پچھلے سبق میں ہم نے ایک حدیث سنی تھی کہ دوست وہ ہو کہ جس کے پاس بیٹھو تو تمہیں اللہ یاد آئے. تو آج اس سبق کے آخر میں ہم دیکھیں گے انشاءاللہ تعالی کہ کس طرح سے اللہ کی ذات کو بڑا بنانے والے ان کا کردار کیا بنتا ہے. یعنی آپ یہ کہہ لیجئے کہ اللہ والے کیسے ہوتے ہیں، ان کا ہمیں ایک نقشہ دکھے گا. اور خاص طور میں اس سبق میں ہمیں بیویوں اور بچوں کو آنکھوں کی ٹھنڈک کیسے بنایا جائے. قرۃ العین، قرۃ اعین لفظ ہے، اس پہ بات ہے. اور اسی طرح عباد الرحمن کے ذریعے سے کمپلیٹ پیکج ہے. آئیے اللہ تعالیٰ سے مدد مانگتے ہوئے شروع کرتے ہیں. چونکہ اس سبق میں مختلف موضوعات ہیں تو ہم ایک موضوع کی آیات کو اکٹھا لیں گے اور اس کے بعد ان شاء اللہ تعالیٰ پھر ہم اس کو آگے سے آگے لیتے جائیں گے. شروع کریں گے آیت نمبر 41 سے. آپ کو یاد ہوگا کہ پچھلے سبق میں ہم نے مختلف نبیوں کا آنا اور قوموں کا ان کو جھٹلانا اس کی بات تھی. اور ہم یہ بھی دیکھ رہے ہیں کہ سورۃ فرقان مکی سورت ہے جس دور میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی مخالفتیں شروع ہو چکی تھی. تو آج کے سبق کے آغاز میں اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو تسلیاں دیتے ہوئے دیکھتے ہیں کہ آپ کیوں غم کرتے ہیں. اگر یہ لوگ آپ کو نہیں مانتے، آپ کا مذاق اڑاتے ہیں اور آپ کی موکری کرتے ہیں، آپ کی توہین کرتے ہیں، تو کیا بڑی بات ہے. یہ تو ہوتا ہی رہا اور یہ ہوتا ہی رہے گا. کیسے؟ آیت 41، وَإِذَا رَأَوْكَ إِن يَتَّخِذُونَكَ إِلَّا خُزُوًا، اور یہ لوگ جب بھی آپ کو دیکھتے ہیں تو آپ کا مذاق اڑا لیتے ہیں یا آپ کا مذاق بنا لیتے ہیں. قریش مکہ نے نبی صلی اللہ علیہ وسلم کی دعوت کی، پر زور مخالفت کی، اور اس مخالفت کا ایک طریقہ یہ تھا कि वो बात सुनने के लिए कभी संजीदा ही ना होते, आपकी दावत को हमेशा मजाक में उड़ा देते, ना कभी आपकी बात को संजीदगी से सुनते, ना इस पर गौर करते और ना इसका कोई संजीदा जवाब देते। और आप अपने ऊपर लेके सोचिए कि किसकी बात को बंदा मजाक में उड़ाता है जिसकी बात को इंसान अहम नहीं समझता, या जिसकी बात मानने से इंसान के अंदर तब्दीली लानी लाजमी होती है, या वो शख्स उसकी बात अमूमन हम नहीं मानते कि जिसके बारे में हमारा ये गुमान होता है कि हम उससे ज्यादा अक्लमंद हैं। कोई भी मोटिव जहन में रख लीजिए, ये सारी वजूहात उसके अंदर हमारे सामने आती हैं कि मक्का वालों के दिमागों में अपनी बड़ाई भरी हुई थी, वो खुद को चूंकि बड़ा बनाना चाहते थे, लिहाजा नबी सल्लल्लाहु अलैहि वसल्लम की दावत पर लब्बैक कहने के बजाय ऊपर से आपका मजाक उड़ाते थे। और मकसद भी क्या था इस मजाक उड़ाने का, कि ना इसकी बात सुनो और ना इसकी बात को मानो। और हकीकत यह है कि बहुत सारे लोगों ने हमेशा हक के साथ यही मामला रखा। जुर्रत तो होती नहीं है सरेआम किसी चीज को रिजेक्ट करने की, तो फिर इस तरह की बातें करते हैं, ये तो कोई बड़ी चीज नहीं है, ये तो होता ही था, और ये तो कोई बड़ा नहीं है, और ये तो हमें भी पता है, ताकि उसकी अहमियत को कम कर दिया जाए और दूसरे लोगों को भी कहा जाए कोई इतनी खास बात तो वो नहीं बताते, तो गोया कि वो ऐसी बातें करके अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का मजाक उड़ाते थे। और ना सिर्फ ये कि मजाक उड़ाते थे बल्कि करते क्या थे, अब उनका अगला जुमला ही देख लीजिए, उनकी स्टबननेस और उनके अपने आप को सच्चे साबित करने की बातों से क्या पता चलता है। अल्लाह सुभान व तआला फरमाते हैं कि जब आप इनको दीन की बात बताते हैं, आपकी बात का तो मजाक उड़ाते हैं, और उसके बाद जाके कमेंट्स क्या पास करते हैं। अगर आप ये जब अगले हिस्से पढ़ने लगे ना, इसको लिख लीजिए, उनके कमेंट्स पास करते थे, डिस्कशंस करते थे, सामने नहीं बोल सकते थे, और अल्लाह के नबी के सामने बोले भी कौन जिसका नसीब खोटा होगा, तो बाहर जाके क्या बातें करते थे। अहाज़ल्लज़ी बअसल्लाहु रसूलन, क्या ये है जिन्हें अल्लाह ने रसूल बनाकर भेजा है, यानी लेट डाउन करने का स्टाइल। ये तो ऐसी बात है, ये कोई, ये रसूल, आर यू सीरियस, वाकई इनकी बात हम सुने। अच्छा, यानी ये अंदाज इख्तियार करते थे ताकि वो दूसरे लोग जो है वो आपकी तरफ आते हुए आपसे दूर हो जाए। आप देखिए कि कुफार की ये बातें कैसी एक दूसरे के साथ कॉन्ट्राडिक्ट करती हुई दिख रही हैं, कि एक तरफ कह रहे हैं कि ये है वो बशख्स जिसकी बात हम माने, इसको जरा नोट कर लें, फिर अगले जुमले पे गौर कीजिएगा आयत 42 में, इन कादल युदिल्लुना अनालिहतिना, करीब था कि ये शख्स हमें अपने माबूदों से वरगला देता, लौला अन सबरना अलैहा, अगर हम इनकी परस्तिश पर साबित कदम ना रहते। दो जुमले हो गए, पहला जुमला के अच्छा ये शख्स है जिसकी बात हम माने, यानी गोया कि इसमें तो कोई खूबी नहीं है, और अब इस जुमले में क्या कह रहे हैं, हम तो बड़ी मुश्किल से बचे हैं अपने बुरे अकीदों पे, वरना ये तो हमें फिसलाता, ये हमें भी मौलवी बना देता, ये हमें भी तबलीगी बना देता, ये हमें भी मुल्ला बना देता, ये स्टाइल है, यानी ये तो हम बड़े वफादार थे अपने माबूदों के साथ, वरना हम तो इसकी बातों में आकर चल पड़ते। वसौफ यालमून हीन यरौन अलअज़ाब, अन करीब जब वो अजाब को देखेंगे तो जान लेंगे क्या, मन अदल्लु सबीला, कि कौन भटका हुआ रास्ते से। ये जो आखिरी जुमला ना, ये अल्लाह ताला का कमेंट है इन लोगों पर, कि ये आज नबी को लेट डाउन करने वाले, नबी की दावत को रिजेक्ट करने वाले। क्या इन, थोड़ा खामोश करें बच्चों को, आप माए बैठी रहें, आप प्लीज आप कॉन्शियस ना हो। तो लिहाजा ऐसे लोग जो कि ऐसी बातें करके अपने अंदर के गिल्ट की बात करते हैं, अल्लाह सुब्हान तआला हमें उनकी बात सुनाकर यहां बताते हैं कि तुम भी तो सोचो, जब कभी कोई तुम्हें दीन की दावत देता है तो फिर तुम्हारा क्या हाल है। कुफार की ये दोनों बातें एक दूसरे से बिल्कुल अपोजिट है, मुतजाद है। पहली बात से तो ये मालूम हो रहा है कि आपको हकीर समझ रहे हैं और मजाक उड़ाकर आपकी कदर गिराना चाहते हैं, गोया कि अल्लाह के नबी ने अपनी हैसियत से कोई ऊंचा ही दावा कर दिया। और दूसरी बात से क्या लगता है कि आपके दलाइल की कुव्वत और आपकी शख्सियत का लोहा मान रहे हैं, बेसाख्ता तौर पर इतराब कर रहे हैं कि बात वैसे ये है कि इसकी बात दिल में बड़ी जाती है, ये तो हम तासुब और हट गर्मी से काम लेकर अपने खुदाओं की बंदगी पर जम गए हुए हैं, वरना ये शख्स तो हमारे कदमों को फाड़ देता। आप इससे समझिए कि अल्लाह के नबी की दर्द आते थे, खिसियाने होते थे, एहसास कमतरी भी बहुत था। हमारी बात तो इतनी लोगों के दिल में नहीं उतरती, अल्लाह के नबी की बातें बड़ी दिल पे उतरती हैं। तो अल्लाह ताला उनकी इन बातों से ये सिखा रहे हैं कि देखो अंदर से ही अल्लाह के नबी सल्लम की अजमत के कायल थे और आपकी बातें जो पुरअसर थी और जो आपकी शख्सियत के अंदर एक जलाल था इसको वो बिल्कुल मानते थे। तो लिहाजा ऐसे लोग जो हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में ऐसी बातें करके अपना ही नुकसान करते हैं। सूरत अल-अंबिया में आयत 36 में हम पढ़ चुके अहाज़ल्लज़ी यज़कुरु आलिहतकुम, क्या यही है वो शख्स जो तुम्हारे माबूदों का जिक्र करता है। यानी मक्का वाले हों या अरब वाले हों या हजरत इब्राहिम अलैहिस्सलाम के दौर के जो लोग हैं उनका हर दौर में एक मसला रहा कि हमारे माबूदों से ना हमें हटाना। आज इसको आप यूं समझिए कि हमारी कब्र परस्ती से ना हटाना, हमारे उर्सों और मेलों से ना हटाना। ये तो शुक्र हम आगे, आज भी आप देखिए खास तौर पे जो कम पढ़े लिखे लोग हैं ना देहातों में होते हैं या जहां भी ऐसे लोग जहां दुनियावी तालीम की भी कमी है, तो आप देखेंगे कि उनका ये मिजाज होता है, हाय ये हमारे औलिया अल्लाह की बुराई करते हैं, ये तो जी बुजुर्गों को मानते ही नहीं है, ये तो औलिया कराम की शान में गुस्ताखी करते हैं, बस इनकी बात ना सुनो। कहीं आप जाएं लोग इतने खुश होंगे, इतनी बात सुनेंगे, और अगर उसके बाद उनका रिस्पांस ना आए तो समझ लीजिए उन्होंने किसी से आपके बारे में मशवरा कर लिया या आपकी रिसर्च कर ली है और पता चले। ऐसा एक्सपीरियंस हमारे साथ कई बार हुआ। एक ऐसी जगह थी कि जहां हमने दर्ज किया, यकीन करें कि वही सिस्टर्स की हालत ही जिन्होंने कभी दर्ज नहीं सुने होते वो ऐसी बातें करते हैं कि आज तक तुमने ये सुना नहीं, वहां बैठे बैठे बातें हुई। दौरे कुरान करीब था उस साल का, हमने कहा कि आप चाहें तो आपका ये स्टेशन बना देते हैं, मान गए। इतनी खुशी खुशी और माइक पे आके एक दूसरे को बताइए, और उस जगह की अगर एटमॉस्फेयर आपको बताऊं तो वहां दर्ज करना भी मुश्किल था, वहां इतना कुछ दीवारों पे लिखा हुआ था। लेकिन मैंने इधर ना देख उधर देख सीधा उन लोगों को देखा, बात की, बहुत अच्छी बात, इतना मजा आया, इतने अच्छे तरीके से हम इतने खुश उस दिन के और वो एक मदरसा था भी बिल्कुल अपोजिट सोच वालों का, तो हमने वो बात तो बीच में आने ना दी, किस्सा मुख्तसर खत्म हो गया। ये सारे साथी ऐसे लगे जैसे उछले पांव जमीन पे नींद के आ रहे। मैंने कहा इतना खुश ना हो, आज वो भी सिर्फ तुम्हें सुन के गए हैं, तुम्हारी बातें सुनी है, तुम लोगों ने उनसे मिला है, अभी घर जाके देखना इन्होंने मर्दों से भी बात करनी है। वल्लाही वही हुआ जिसका मुझे यकीन था। दूसरे दिन, तीसरा दिन, फिर साफ उन्होंने कह दिया कि जी हमें लोगों ने बता दिया आप वहाबी हैं। उनमें से एक मेरे साथ लंदन आने को तैयार हो गई थी, उसमें उसके बाद शाम को एक और दर्ज था, कहने लगी मैंने वहां भी जाना है। इतनी माशाल्लाह नाइस लोग और इतनी माशाल्लाह वो सिस्टर्स में दीन की मोहब्बत थी। तो शाम को भी दर्स में गई, वहां भी उन्होंने सुना, फिर उनके जेब में कुछ क्वेश्चन थे वो जवाब पूछती नहीं, और अखीर वही हुआ कि हमें लोगों ने बताया कि ये वहाबी हैं, इनकी बातों में ना आना। कि जो हमारी साथी थी उन्होंने कहा कि देखें जो कुरान का तर्जमा आप पढ़ रहे हैं वो आप अपना खोलें, इसमें क्या मुश्किल है, लेकिन सिर्फ और सिर्फ ये प्रोपेगंडा कि ये तुम्हारे तौर तरीके बदल देंगे। आज के सबक में हम देखेंगे कि तौर तरीका अल्लाह को किसका पसंद है और अल्लाह के नबी ने जो इतना बड़ा इंकलाब पैदा कर दिया दुनिया में वो कैसे हुआ। लोरियां सुनाकर, नाते सुनाकर, तराने सुनाकर, जिक्र करके, वजीफे करके, ये जाहिद हम भी जिहादन कबीरा। याद रखिए कुरान की सच्ची दावत के आगे ये दो रिस्पांस हर सोसाइटी में आएंगे। पहले लोग इसको लेट डाउन करते हैं और उसके बाद इसका दिल पे जो असर होता है उसकी बात भी करते हैं। तो लिहाजा हम सब इसके ऊपर अपने अमल की बात लें। कभी भी गुनाह पे स्टबन नहीं होना, शिर्क पे नहीं जमना और जम के फिर फखर करना, ये तो बहुत बहुत बुरी बात है। ऐसे लोग तो फिर ऐसी चीजों में और भी जाते हैं, हमें पता है और इनको भी लग पता जाएगा कि सीधे रास्ते से भटका हुआ कौन था। ये किसका कमेंट है? अल्लाह ताला का। क्या कि दुनिया में ये मुशरिकीन और गैर अल्लाह के पुजारी इनको तौहीद वाले गुमराह दिखते हैं, लेकिन जब अल्लाह की बारगाह में ये पहुंचेंगे वहां इनको पता लग जाएगा कि शिर्क की क्या सजा है, गुमराह कौन था, कौन लोग हैं जो गैरों के दर पे जाके अपनी पेशानियां झुकाते थे या फिर अल्लाह की बात मानते थे। तो फैसले तो क्यामत के दिन होंगे। दुनिया में तो है अल्हम्दुलिल्लाह, मत सोचिए कि अल्लाह तआला ने दुनिया में कोई फैसला नहीं किया हुआ, लेकिन असल बात यह है कि अल्लाह तआला क्यामत के दिन ये सारी बातें खोल देगा। आप सोचिए एक स्टूडेंट को रिजल्ट निकलने के बाद सवालों के जवाब पता चले, क्या फायदा? किस वक्त उस सवाल के जवाब की अहमियत थी? जब पेपर अभी उसके हाथ में। घर जाके तो सबको सवालों के जवाब पता लग जाते हैं, अपनी गलतियां भी पता लग जाती हैं, अपने ठीक काम भी पता चल जाते हैं कि ये गलती कर रहा हूँ, ये कर गया हूँ। आप अपना रिजल्ट खुद बना सकते हैं, 19-20 का फर्क हो सकता है, अदरवाइज इससे ज्यादा तो नहीं फर्क होता। क्या बनेगी उस दिन लोगों की जब उनको अपने रिजल्ट क्यामत के दिन पता चलेंगे कि हम किस बात पे खुशियां मना रहे थे। देखिए लफ्ज क्या, सबर ना, सबर दो किस्म का होता है, सबर अनितात, इतात के कामों पे सबर, और सबर अनिल मासियत, गुनाहों पे सबर। ये आप कहते हैं ना कि नेकी करें तो सबर करना पड़ता है, तो क्या गुनाह करने में सबर नहीं करना पड़ता? इतनी कड़वी शराब पीते हैं फिर नशा आता है, इतने खतरों से गुजर के चोरी करके डाका मार के घर आते हैं फिर उनको दौलत मिलती है, क्या गुनाह के काम या नाफरमानियों के काम बस ऐसे ही हो जाते हैं? आप इस कुरान को पढ़ने पे अगर 4-5 घंटे दिन के लगाते हैं तो आप देखिए कि जो म्यूजिक के एक तालीम ले रहे होंगे या शराब बनाने का कोई काम सीखेंगे या कोई और गलत काम करेंगे, वो बच्चे ऐसे ही बढ़ जाते हैं। हर काम पे मेहनत है, तो कितना खुशकिस्मत है वो इंसान कि जिसको इस किताब को पढ़ने पे सब्र करना पड़े। कभी आपको इस कोर्स की कोई चीज मुश्किल लगे, जिसमें सबसे बड़ी आपकी मुश्किल सुबह जल्दी आना, मजबूरियों को परेशानियों से निकलकर, बिस्तर से निकलकर, बिस्तरों से तो हम निकल आते हैं, हम कई और चीजों से हम नहीं निकलते, और कुछ बिस्तरों से नहीं निकल आते, लेट निकलते हैं तो लेट काम होते हैं, और लेट निकलते क्यों, क्योंकि रातों को देर से सोते हैं। तो जिस तरह से इस किस्म के काम होंगे उस वक्त फिर ये सोचा करें कि मेरा ये सब्र किस बात का है, क्या अल्लाह ताला मेरा ये अजर रखेगा? नहीं रखेगा। खुशियों से अल्लाह के रास्ते में मुश्किलात सहा करें। सबक याद करना है, तर्जमा याद करना है, तजवीद दोहरानी है, टेस्ट देने हैं, असाइनमेंट करनी है, रोते हुए ना करें, खुशियों के साथ करें, आप देखेंगे कि गम खुशियों में बदल जाते हैं। अब ऐसे लोग जिनको अल्लाह के नबियों की दावत पसंद नहीं आई, उनका हाल क्या है? आयत 43 बड़ी अहम आयत है, इसका टॉपिक लिख लीजिए, ख्वाहिश नफ्स की पूजा। आयत 43, क्या तुमने देखा उस शख्स को जिसने अपनी ख्वाहिश नफ्स को माबूद बना लिया? आ क्या रही का तूने देखा मन उसको, इत्तखज़ा, जिसने बना लिया इलाहु अपना माबूद। सारे लफ्ज आपने पहले बहुत दफा पढ़े हुए, इलाह वो जिसको पूजा जाए या जो हैरान कर दे। हवा कहते हैं ख्वाहिश को, खाविया इसी से जहन्नम की वो वादी जहाँ ख्वाहिश प्रस्त लोग होंगे। हवा चल रही है, एयर, विंड, ब्लोइंग, ये सारे हवा में है। आप इमेजिन करें इस आयत को पढ़ते हुए कि कोई खुद को हवाओं के दोष पे छोड़ दे, जहाज का इंजन बंद कर दें और कहें कि जिधर हवा चलती है जहाज को फेंक दे, किस समंदर में गिरेगा जहाज या किस पहाड़ की चोटी पे गिरेगा, और किसी भी बहरी जहाज का इंजन बंद कर दें और समंदर में चलती हुई हवाओं पर छोड़ दें, यूं जहाज कांपते हैं रात को जब वो इंजन बंद कर देते हैं बिजली से, वो जो भी गैस बचाने के लिए या कुछ, तो रात को जहाज यूं करते हैं। तो मैंने कहा दिन में तो इतने झटके नहीं थे, अब क्या कहते? इसलिए कि रात को जहाज का इंजन बंद कर देते हैं क्योंकि हवाएं इतनी तेज होती हैं समंदर की, और चूंकि ये जहाज हवा के रुख पे जा रहा है तो फिर जहाज को बंद कर देते हैं, जैसे गाड़ी को कोई न्यूट्रल में कर दे तो वो खुद हवा उसको यूं फेंकती है, तो हवा तो जरा तेज चलेगी तो कभी यूं भी होगा तो कभी यूं भी होगा, उसको इमेजिनेशन मिले। शिर्क एक बहुत अहम किस्म जो हम सबको अपने गिरेबानों में झांकने की दावत देती है। बड़े बड़े तौहीद परस्त होने के दावे करने वाले इस शिर्क से नहीं बचे हुए। शिर्क सिर्फ ये नहीं होता कि फलां की मदद और फलां जिंदाबाद और या अली मदद और या फलां और या बाबा जी और पीर जी और कबर परस्ती, अल्लाह के किसी वाज़े हुक्म को सुनकर ख्वाहिश नफ्स पर अमल पैरा होना, ये शिर्क है। लिख लीजिए, इंसान को इसका नफ्स हर वक्त दुनिया में माल समेटने, ज्यादा से ज्यादा दौलत कमाने, हसीन बनने, हराम को खूबसूरत तरीके से पुरकशिश बनाने की मुख्तलिफ रीजंस बताता रहता है। मसलन आप देखें आज के दौर में जी बैंक का सूद हराम नहीं है, पुराने दौर में सूद इसलिए हराम था कि गरीबों का इस्तेसाल था, गरीबों का खून उछलता था, आज के बैंकिंग सिस्टम में तो ये सब नहीं होता। और जी आज के दौर में तो बैंक के बगैर कोई काम नहीं चलता, और आज के दौर में बैंक से तावन ले लें तो कोई हरज की बात नहीं, और सूद लेना मना है ये दिखाओ कुरान में कि देना कहाँ मना है, बल्कि हम तो मजबूर हैं। और यहाँ तक कि ज़कात वो कर्जदार पे तो होती नहीं जिसके सर पे कर्ज है, तुम्हारे सर पे तो लाखों का कर्ज है तो हम ज़कात ही नहीं देंगे, ये है वो बातें। ارأیت من اتخذ الہہ ہواہ، اللہ کے احکامات کو پسے پشت ڈالنا اور اپنے نفس کی بات مان لینا، اپنے نفس کا بندہ بننا. یاد رکھیے نفس اسی کا مطاع ہوتا ہے جس کی اطاعت کرے. تو نفس اس کا مطاع، مطاع کون ہوتا ہے؟ اطیعو سے مطاع جس کی اطاعت کی جائے. متی کون ہوتا ہے؟ جو اطاعت کرے، سرنڈرڈ. اور مطاع کون ہے؟ ٹو بی سرنڈرڈ جس کے لیے، اور جو جس کی بات مانے گا وہ سیکھے. دیکھیں سورۃ بقرہ میں ہم سب سنتے ہیں کیا، ایاک نعبد و ایاک نستعین، کہتے ہیں نا دن رات عبادت. جس طرح ایک غلام اپنے آقا کا ہر حکم ماننے کا پابند ہے نا، اسی طرح ایک بندے یعنی عبد پر بھی یہ لازم ہے کہ وہ اپنے معبود کی مکمل فرما برداری کرے، اس کے کسی حکم سے سر نہ اٹھائے. آپ نے سورۃ مومنون آیت 48 میں فرعون کا ایک جملہ سنا تھا کہ وقومہما لنا عابدون، یاد؟ موسیٰ کے بارے میں کیا تانا دیا تھا کہ نہیں، کہتا تھا یہ ہماری بات مانتے ہیں، ان کے دماغوں پہ ہمارا سحر ہے. تو آپ عبادت کیا ہوتی ہے؟ کسی کی غلامی اور اطاعت کا پھندہ گلے میں ڈال لینا. کوئی شخص زبان سے توحید پرستی کا دعویٰ کرے، لا الہ الا اللہ کے وظیفے کرے، چلے کاٹے، لیکن عملاً ہے تو حقیقت میں وہ توحید پرست نہیں، وہ نفس پرست ہے. اور اس کا نفس ہی دراصل اس کا معبود ہے. یہ ساری آیتیں جو ہے نا آگے ایک آیت آ رہی ہے، ان سب کا انٹرو ہے کہہ لیں، جس کا کئی ابتدائیہ ہے. یہاں اللہ تعالیٰ وہ ساری باتیں پیش کر رہے ہیں جس کی وجہ سے آج لوگ اللہ کی اس کتاب کے ساتھ دنیا میں نہیں جی سکتے. تو نفس کی خواہش، اللہ تعالیٰ کہتے ہیں افانت تکون علیہ وکیلا، تو کیا ہے نبی آپ ایسے شخص کی ذمہ داری لے سکتے ہیں؟ یعنی جو نفس کے پیچھے لگ گیا، خواہش پرست ہو گیا، کیا آپ اس کی ذمہ داری لے سکتے ہیں کہ یہ جنت میں جائے گا؟ تو جائیں لے لے، ہم کہتے ہیں نہیں جائے گا. دیکھیے کتنی سخت آیت ہے. یعنی جو بندہ خواہشوں کے پیچھے پھر کہتا ہے کہ اللہ کے نبی مجھے لے کے جنت میں پہنچ جائیں گے، تو پچھلا ہی سبق یاد کر لیجئے کہ ان ہاذا قوم اتخذوا ھذا القرآن مہجورا، ان قومی، یہ ہے وہ قوم جس نے اس قرآن کو چھوڑا ہوا. تو نبی سفارش کی بجائے شکایت لگائیں گے. اللہ تعالیٰ کا دیکھیے انداز کتنا سخت ہے اللہ کے نبی کے بارے میں. آیت 44، ام تحسبوا ان اکثرهم يسمعون او يعقلون، اے نبی آپ کا یہ خیال ہے کہ ان میں سے اکثر سنتے اور سمجھتے؟ یعنی آپ کو غلط فہمی ہو رہی ہے، یہ لوگ آپ کی محفل میں کچھ سننے اور سمجھنے کے لیے نہیں آتے، یہ تو عوام کو دھوکہ دینے کے لیے آتے ہیں تاکہ واپس جا کر ان کو بتائیں ہم تو بڑے اہتمام کے ساتھ گئے تھے محمد صلی اللہ علیہ وسلم کی باتوں کو سننے، لیکن ہمیں تو وہاں کو خاص بات ہی نہیں ملی، ہمیں تو کوئی پروٹوکول ہی نہیں ملی. ہمیں تو کم رولز ہی نہیں ملے، ڈسپلن ہی نہیں. ہم اللہ کل نام، بات یہ نہیں ہے، بلکہ بات یہ ہے کہ یہ چوپایوں کی طرح جانور ہیں یہ. بل ہم ادل سبیلا، بلکہ یہ تو ان سے بھی بھٹک کر بھٹکے ہوئے ہیں. دیکھیے چوپایا کون ہے؟ یاد رکھیے کہ جانداروں میں نفس کی پرستش کی سب سے بہترین مثال جانور ہے. یہ پچھلی آیت کے ساتھ تعلق ہے اس کا. جانور کا کیا دل ہوتا ہے؟ جب چاہے کھا لیا، جہاں کھڑے ہوئے گندگی ڈال دی، سیکس کا بھی کوئی تصور نہیں، کھڑے کھڑے سو گئے، بیٹھ گئے، ہر وہ کام جانور کرتا ہے جو اس کا نفس چاہتا ہے. تو یا خواہش پرست کو اللہ نے جانور، بلکہ بلہم ادل کیوں؟ چلو جانوروں کی طرح یہ خواہش پرست تو ہو گئے ہیں، مانتے ہیں، لیکن جانور کو پھر بھی اتنا تو پتا نا کہ میں رب کا بندہ ہوں. کبھی کسی جانور کو آپ کسی غیر کی قبر پہ جا کے ماتھا ٹیکتے ہوئے نہیں دیکھیں گے؟ تھی ذلحج کے مہینے میں کہ بکریاں ہیں اور وہ بھاگ رہی ہیں، من منا رہی ہیں، اور جو بچر ہے وہ جو ہی ان کو پکڑتے وہ بہت بھاگتی ہیں، جو ہی ان کو نیچے لٹاتا ہے اور آواز سے کہتے بسم اللہ ہی اللہ پر، وہ یوں ہوتی ہے جیسے ایسے ڈھیری ڈال دیتا ہے اور ایسے اس کی گردن کاٹتا ہے، کچھ نہیں کرتی. جانور کو بھی پتہ ہے کہ ہم اللہ کے بندے ہیں. ہمارے بت کون ہیں. پیچھے سے ہی بڑا شرک ہے یاد رکھیے, جتنا کسی بت کو پوچھنا. وہ کہتے ہیں نا, کرے اگر بت کی پوجا تو کافر کہلائے, اور کرے اگر تسلیم کی تو عیسائی کہلائے. کشادہ ہیں مومنوں پہ راہیں, اس کے آگے جھکائے. ایک شیر ہے, اس کے اندر سے جھکے, سجدہ کرے اپنی مرضی سے, جی اس کو کوئی نہ کہے کچھ, باقی دوسرے جب وہ غیر مسلم کہلائے. روایت بہت ہی زیادہ ڈرانے والی ہے. ابو امامہ کی روایت ہے طبرانی میں, اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, ما تحت ظل السماء, اس آسمان کے نیچے اللہ کے سوا جتنے بھی معبود پوجے جاتے ہیں, ان میں اللہ کے نزدیک بدترین معبود وہ خواہش نفس ہے جس کی پیروی کی جا رہی ہو. ہم کہتے ہیں کسی درگاہ کا نام ہوگا, کسی مندر کا نام ہوگا, نہ شرک ہوتا ہے. نہیں, جس نفس کی پیروی انسان کرتا ہے اللہ کہتے ہیں وہ. آپ دیکھیے, جو شخص اپنی خواہش کو عقل کے تابع رکھتا ہے نا, اور عقل سے کام لے کر فیصلہ کرتا ہے کون سی راہ صحیح ہے کون سی غلط ہے, وہ کبھی بھی شرک اور کفر میں مبتلا نہیں ہو سکتا. ذرا سا پھٹکنے بھی لگے گا نا, آپ اس کو سیدھا راستہ دکھائیں گے, وہ کہے گا سوری آئی ٹک رانگ ٹرن, واپس آ جائے گا, فوراً آ جائے گا. لیکن جب نفس کا بندہ اور خواہش کا بندہ بن جاتا ہے نا, تو شتر بے مہار, وہ اونٹ جس کی نوکیل کھلی ہوئی ہے. اور آپ پتہ مسلم کون ہوتا ہے؟ عربی زبان میں ڈکشنری میں پڑھ لیجیے جا کے, مسلم وہ اونٹ جس کی نوکیل اس کے مالک کے ہاتھ میں ہو. بیٹھ جاؤ تو بیٹھ گیا, کھڑے ہو جاؤ کھڑا ہو گیا, چل پڑو چل پڑا, کھا لو کھا لیا, نہیں دیا کئی دن نہ مانگا. اس کا اپوزٹ ہے یہاں خواہش کا بندہ, اس کی خواہشیں اس کو ادھر ادھر لے جاتی, بھٹکتا ہی رہتا, وہ خوش نہیں رہتا. لیکن نا ڈولتا بھی جہاز ہے نا جو ہوا میں چلے گا, وہ شپ بھی تو ڈول رہا ہے نا جو پانی کی لہروں پہ ہواؤں پہ چل رہا ہے. ایسا بندہ جو خواہشوں والا ہے نا, کبھی سیٹسفائڈ نہیں ہوگا. ہر خواہش اتنی کہ اس پہ دم نکلے, بہت نکلے میرے ارماں پھر بھی کم نکلے. ایک چیز اپنے بیگ میں ڈال کر بازار سے آئے گا اور چار معبود وہاں چھوڑ آئے گا, جس پہ اب جا کے شوہر کو تیار کرنا ہے اور لے کے آنی ہے. کبھی خوش نہیں رہے گا. صرف ایمان امن دیتا ہے, یاد رکھیے, اسلام امن دیتا ہے. حدیث کے سیشنز میں ماشاءاللہ آپ لوگ پڑھ ہی رہے ہیں اللہ کے حکم سے. ایمان ہے جو آپ کو امین بھی بناتا ہے, مامون بھی بناتا ہے, مؤتمن بھی بناتا ہے, آمین بھی بناتا ہے. یہ چار تعریفیں کی تھی ہم نے ایک سیشن میں. تو ضرورت ہے اس بات کی کہ خواہشوں کے پیچھے بھاگنے کی بجائے اللہ کے پیچھے بھاگو. جو خواہش کے پیچھے بھاگتا ہے نا, وہ بھٹکتا ہے. امیجینیشن میں بھی آتا ہے, اس کو سرے سے یہ فکر ہی نہیں ہوتی کہ صحیح کیا اور غلط کیا, حق اور باطل میں فرق نہیں کر سکتا. ایک کو چھوڑتا ہے دوسرے کو اختیار کرتا ہے, کچھ دن اس کو لیتا ہے تو دوسرے پہ چلتا ہے. ابن عباس کہتے ہیں کہ ایک شخص تھا مکہ میں, ریل میں ایسا, کہ جس کو جو بت ملتا نا اس کو پوچھتا, سفید پتھر کی عبادت کرتا تھا. کچھ دن جب اس سے دل بھر گیا نا, تو اس کو چھوڑ کے دوسرا بت لے لیتا تھا. اس کے بارے میں یہ آیت اتری, چلیے سفید بت کو چھوڑا تو سرخ کو لے لیا, نیلے کو چھوڑا اس کو چھوڑ دیجئے. یہاں مثال دیکھ لیجئے, خواہشیں بھی تو اس طرح کے بت ہیں. کسی قسم کی کوئی موریلٹی ایسے بندے کے پاس نہیں ہوتی, یہ صرف اس کا ہے جس سے اس کو فائدہ ملتا ہے, خواہشوں کا, فائدوں کا. جس طرح بھیڑ بکریوں کو نہیں پتا ہوتا نا کہ ہانکنے والا ان کو چراگاہ کی طرف لے کے جا رہا ہے یا ان کو بچڑ خانے میں لے کے جا رہا ہے, بس آنکھیں بند کر کے ہانکنے والے کے اشاروں پہ چلتی ہیں. اسی طرح وہ لوگ جو خواہش کے پیچھے بھاگتے ہیں اور اپنے گمراہ کن لیڈرز کے پیچھے اشاروں میں آنکھیں بند کر کے چلتے ہیں, ان کو بھی نہیں پتا کہ یہ ہمیں کدھر لے کے جا رہے ہیں. تو اللہ کہتے ہیں یہ تو جانور ہیں, عقل نہیں استعمال کرتے. تم سوچتے ہو کہ یسمعون اور یعقلون, یہ سنتے اور سمجھتے, ان کی عقل خراب ہے, یہ بس یہ دیکھتے ہیں کہ کہاں سے ان کو نوٹ ملتا ہے. یقین کریں ایسی ایسی باتیں لوگوں کی پتہ چلتی ہیں. مجھے کسی نے یہ پچھلے ایک دو ماہ پہلے بتایا, ہم پاکستان تھے کچھ دن کے لیے, تو کہا کہ آج کل ماسی نہیں ہے گھروں میں, اور کچھ لوگ وہاں کنسٹرکشن کا کام کرتے ہیں, کہتے ہیں آج کل ہمارے پاس لیبر ہی نہیں ہے. میں نے کہا کہاں گئے, کیا ہوا؟ کہتے وہ ماسیاں, وہ کہتی ہیں کہ فلان جگہ, میں نام نہیں لینا چاہ رہی, نہ میں کوئی اس کے حق یا حمایت کی بات کر رہی ہوں, لیکن جو بات میں نے سنی اور سچ سنی, وہ کہتی ہیں کہ باجی تمہارے گھر سے ہمیں ایک ہفتے کی چھٹی چاہیے, وہاں تو روز ہمیں 500 روپے دے رہے ہیں, دھرنے پہ بلاتے ہیں, بسوں کی بسیں بھر کے گاؤں میں لوگ آتے ہیں راتوں کو, اور مزدوروں کو ماسیوں کو بسیں بھر کے جاتی ہیں, وہاں باجی فری کھانا ملتا ہے, راتوں کو گانے بھی سنتے ہیں اور بہت کچھ ہے. تو پورے پورے مہینوں لیبر نہیں آئی ان لوگوں کے, بلڈرز کے پاس, جو بےچارے کام لوگوں کے لے کے بیٹھے ہوتے ہیں. کیوں کہتے ہیں؟ وہاں زیادہ پیسے ملتے ہیں اور موج مستی الگ, وہاں دیگیں پکتی ہیں, یا تو پتہ نہیں رات کو دال کھا کے سو دیں, یہ حالات ہے. عقل نہیں ہے لوگوں میں, سمجھ نہیں ہے, لوگ یہ سوچتے ہی نہیں ہے کہ آخر ہمارا فائدہ کس میں اور نان کس میں. تو یاد رکھیے کہ اپنی جینا, اپنی مرضی سے جینا اور دوسرے کی مرضی سے جینا, یہ بہت فرق ہے. اب یہ بھی نہیں کہا کہ اللہ کے نبی کو کہیں کو چھوڑ دے. آپ چونکہ کہیں گے تو یہ مانیں گے نہیں, آپ چھوڑ دیں. ہم سب اپنے آپ کو دیکھیں, کہیں شہرت کی خواہش, فیم کی خواہش, زیادہ لوگوں کی خواہش, عہدوں کی خواہش. دنیا داروں کی فیم اور ہے, کسی کا دل ہوتا ہے بس میرے کپڑوں کی لوگ تعریف کریں, کچھ کہتا ہے ہمارے پڑھانے کی تعریف کریں, واہ واہ کریں, لوگ ہماری جوتیاں سیدھی کریں. ہر ایک کی خواہش ہے. جو جس سیل کا بندہ نا, اس کی خواہش اس قسم کی ہوگی. اور گھریلو عورت ہے تو اس کی خواہش اور طرح کی, میں ذرا دوسروں پہ برتری جتلاؤں اپنے کھانے پکا پکا کے. ایک ماڈرن وومن ہے وہ کہتی ہے میں اپنا فگر دکھاؤں, میری یہ خواہش ہے. آپ اگر دیکھیں نا تو میرے ذہن میں خواہش لفظ کے ساتھ بالکل ایسے ایک گول سا دائرہ آ رہا ہے جس میں مختلف رنگوں کے دائرے کھینچے ہوئے ہیں. ہر بندے کی خواہش کا دائرہ فرق ہے, بچوں کی خواہشیں اور, بڑوں کی اور, چھوٹوں کی اور. تو یہ لکھتے ہیں کہ انسان کی خواہش اس کو مختلف طریقوں سے بھٹکاتی ہے. کبھی, اب اس کو آپ نوٹ کر سکتے ہیں, کبھی اس کو ظاہری رونقوں کے فریب میں الجھا کر گہری حقیقتوں سے دور کر دیتی ہے, یعنی سنجیدہ تعلیم چھوڑ کر رونق میلوں میں کھو جاتا ہے انسان. کبھی وقتی فائدے کی خاطر اس کو اس راستے ہٹا دیتی ہے جو مستقل فائدے کی طرف لے جانے والی ہوتی ہے. قرآن کا سفر چھوڑ کر چھوٹا سا کوئی اور سفر شروع کر دیا, وقتی فائدہ, کوئی اور لینگویج سیکھنے لگ گئے, کوئی اور دین کے نام پہ سیکھا. مجھے وہ بچی نہیں بھولتی جو اتنے شوق سے کلاس میں آتی تھی ایک جگہ, لیکن ایک دم آنا چھوڑا دو چار چھ کلاسوں کے بعد. تو کدھر گئی ہیں؟ وہ کہتی میں نے عربی لینگویج جوائن کر لی ہے کیونکہ میں, مجھے شوق اتنا بڑھ گیا اس کو سیکھنا شروع کیا کہ اب میں نے سوچا کہ یہ تفسیر قرآن یہ بعد میں کروں گی, پہلے لینگویج سیکھوں گی. میں نے کہا آپ بتائیں آپ کہاں سے سیکھ رہی ہیں, ہم بھی سیکھیں. پتا کہ چلا ایک برادر ہے ان سے سیکھنے جاتی ہے. تو میں نے کہا آپ اس عربی کو سیکھ کے کیا کریں گی, نہیں پھر مجھے قرآن بہت سمجھ آئے گا. بہرحال مجھے آج تک اس کا دکھ نہیں گیا دل سے. یہ ہوتا ہے وقتی فائدوں, چھوٹی باتوں پہ گلیمر کے نام پہ پہنچ کے مستقل فائدے والی چیزوں کو چھوڑ دیتے ہیں. کبھی کسی معاملے کو غیرت اور حمیت کا سوال بنا کر آدمی کو مشتعل کر دیتی ہے. ٹھیک چل رہے ہوتے ہیں, غیرت کے نام پہ غلط باتیں کراتے ہیں, کسی کی حمایت کرتے ہیں, وہ انجام سے بے پرواہ ہو کر لڑنا بھڑنا شروع کر دیتا ہے, جس کا ایک طرفہ نقصان سب کو, سب خود اسی کو بھگتنا پڑتا ہے. کسی ایک بندے کی حمایت میں ایک رول توڑ دیتے ہیں, اچھی والی بات ہے, صحیح بات ہے, سمجھ بھی آتی ہے, لیکن کسی کی محبت میں اس کو ماننے کو دل ہی نہیں کرتا. تو سمجھیں کہ یہ بھی خواہش ہے. پھر آخر میں لکھتے ہیں کہ انسان کی خواہش انسان کی سب سے بڑی دشمن ہے. اس کو بڑا بڑا کر کے لکھیں, انسان کی خواہش, بڑا سا لفظ لکھیں, خواہش, ڈیزائرز انسان کی سب سے بڑی دشمن ہے. جو شخص کامیاب زندگی گزارنا چاہتا ہے اس کے لیے ضروری ہے کہ وہ اپنی اسٹیئرنگ بنا لیں اپنے نوٹس میں. اسٹیئرنگ آؤٹ آف کنٹرول ہو گیا آپ کا اسٹیئرنگ, تو پتہ نہیں کدھر جائیں گے. خواہش پرستی کے مقابلے میں دوسرا طریقہ اصول پسندی کا طریقہ ہے. اصول مانو, رولز بناؤ, اس کو بوجھو. آدمی کو چاہیے کہ وہ خواہشوں کا شکار نہ بنے بلکہ وہ اعلیٰ انسانی اصولوں کی پیروی کرے. اس کا ہر رویہ سوچے سمجھے اصول کے تحت متعین ہوتا ہو, نہ کہ محض نفس اور خواہش کی پیروی کے تحت. تو روٹ کاز سمجھ آ گئی ہے, کیا سمجھے؟ دعا کرنی ہے کہ اللہ تعالیٰ ہمیں خواہشوں سے بچا لے اور ہمیں ایسی چیزوں میں لے آ کہ جہاں پہ ہم واقعی اللہ کی بات مانیں. دیکھیں شریعت بمقابلہ خواہش, یہ لفظ بھی لکھ لیں. دو سٹریم ساتھ ساتھ چلتی ہیں, ایک طرف شریعت کے تقاضے, ایک طرف خواہش کے تقاضے. سورت جاسکیا 230 میں بھی ہم یہی بات پڑھیں گے, افرائیت من اتخذ الہہ ہواہ و ادلہ اللہ علی علم. اس میں تو اور بھی زیادہ ڈرانے والی بات ہے, کیا تم نے اس شخص کو دیکھا جس نے اپنی خواہش کو معبود بنایا اور اللہ نے اس کو علم آنے کے باوجود بھٹکا دیا. تو علم آنے والے, علم پانے والے اور علم دینے والے اس شرک سے بچتے نہیں ہیں بلکہ زیادہ شکار ہوتے ہیں, اپنے تھوڑے بھی بہت راضی ہوتے ہیں, ان کو مزید سیکھنے کی کوئی ضرورت ہی نہیں ہوتی. وختم علی سمعہ و قلبہ, اور مہر لگا دی اللہ نے ان کے کانوں اور ان کے دل پہ, وجعل علی بصرہ غشاوہ, اور ان کی آنکھوں پہ پردہ ڈال دیا. تو وہ خواہش جو انسان کو اندھا گونگا بہرا بنا دے وہ الہ ہے. اللہ کے مقابل جو خواہش آ جائے وہ الہ ہے, بلکہ اللہ سے بھی اوپر چلا جائے. اللہ تو ساتویں آسمان پہ ہے نا, عرش پہ ہے. خواہش ہو سکتا ہے کہ اس سے بھی کہیں اوپر اٹھنے کی کوشش کریں. ایک اور جملہ لکھ لیجئے, کسی چیز کی ایسی محبت جو اللہ کا حکم بھلوا دے وہ الہ ہے. وہ اولاد کی محبت بھی ہو سکتی ہے, وہ کھانے پینے کی بھی ہے. اسی طرح کسی چیز کو پانے کی تمنا اتنی شدید ہونی کہ اس میں حلال اور حرام کو چھوڑ کر انسان ایسی چیزوں کے پیچھے چل پڑے, یہ درست نہیں. پھر اسی طرح دیکھیے کہ عوام کے بہانے کیا ہوتے ہیں, اپنی مرضی کے عالم سے مسئلہ پوچھو. تاکہ خاص لوگوں کے بہانے کیا ہوتے ہیں, ہمیں تو جس کی لاجک ہی نہیں ملی, ہمیں تو اس کی دلیل ہی نہیں ملی. آپ دیکھیے کہ چھوٹے چھوٹے بچے جو ہوتے ہیں نا, وہ مچل پڑتے ہیں کوئی من پسند چیز دیکھے. بچے بس چیز کیا ہو, کچھ چمکتی ہوئی چیز ہو, تو آپ دیکھیں گے بازار میں فلور پہ وہ لوٹنا شروع ہو جاتے ہیں, لے کے جائیں گے. اسی لیے بعض مائیں پہ بچوں کو بازار نہیں لے کے جاتی کہ انہوں نے تو ہر دکان پہ کھڑے ہو جانا ہے. تو یہ تو بچپنا ہے. ہم اپنے اوپر ایسے لگیں تو دیکھیں, تو جو آتے بچوں کو بعض دفعہ سجتی ہیں نا, وہ بڑوں کو اچھی نہیں لگتی. کریں کیا, اب اس سے نجات بھی تو پانی ہے نا. دعائیں مانگے. اللہ کے نبی نے بہت ہی خوبصورت دعائیں سکھائی ہیں نفس کی شرارتوں سے بچنے کی, جس ضروری انفسینا. اللہ کے نبی صلی اللہ علیہ وسلم جب بھی کوئی خطبہ شروع کرتے تھے نا, تو کیسے کہتے تھے, جمع کیسے. اور آپ دیکھیں گے کہ یہ وہ دعائیں ہیں کہ جو حقیقت میں ہم مانگیں گے تو ہمیں خود بھی اپنے اوپر قابو آئے گا. تو کیا دعا مانگیں گے, میرے ساتھ دہرا لیجئے. اللہم انی اعوذ بک من شر نفسی. بس چھوٹی سی دعا, اس کو یاد کر لیں. اے اللہ, میں تیری پناہ میں آتی ہوں اپنے نفس کے شر سے. ٹھیک ہے. پھر اسی طرح ایک حدیث کا خلاصہ ہے کہ دو چیزیں مجھے اپنی امت کے بارے میں بہت خوفزدہ کرتی ہیں. نمبر ایک خواہش نفس, کیونکہ آج کیوں نہیں لوگ حق, اتنا بڑا مسئلہ ہے سود کا, حق ہے نا, رکے ہوئے اس سے آج بھی, کیونکہ خواہش نفس ہے, اس کے بغیر وہ زندگی کے مزے نہیں چلتے. اور دوسری چیز لمبی امیدیں, کیونکہ یہ آخرت کو بھلوا دیتی ہیں. پھر انسان موت کو بے وقت قرار دیتا ہے جب بھی آ جائے, حالانکہ وہ اللہ کے حکم سے آتی ہے. جو چیزیں مرضی کی ہوتی ہیں نا, وہ کبھی بھی بے وقت نہیں ہوتی. یاد رکھیے کہ اللہ کی ذات جو ہے وہ ہم سب کو شرک فری دیکھنا چاہتی ہیں. جیسے آپ کہتے ہیں نا, ٹینشن فری, سٹریس فری. اللہ تعالیٰ مجھے اور آپ کو آرائی کا لفظ کیا بتا رہا ہے, دیکھو پہلے خود کو دیکھو پھر دوسروں کو دیکھو. خود سے چند سوال کرتے ہیں, وہ کون سے نقطے ہیں جہاں میں خود سے ہار جاتی ہوں, میرے کیا ویک پوائنٹس ہیں. یہ جو ویک پوائنٹ ہے نا, اس کے آگے لکھ لیجیے خواہش نفس. کون سی برائیاں جس کو پوری کوشش کے باوجود میں اپنے آپ سے نہیں دور کر پا رہی. اب ایک سوال ہے, کوئی چیز اللہ کی مرضی کے خلاف نہ ہو تو کیا پھر اس کو پانے کے لیے کوشش کرنا یہ ناجائز ہے؟ بات سمجھیں, یعنی حرام سے تو رکتے ہیں حلال کو پانا, اور پھر اتنی کوشش کرنا کیا یہ غلط ہے؟ تو اس کا جواب کیا ہے, کن فی دنیا کا انکا غریب و نوابر السبیل. اس دنیا کو اللہ نے کہا اتنا لو جتنا تمہیں ادھر رہنا ہے. اس کو فوت کر دیا, زندگی کا مقصد, پرپز آف لائف سے جدا. اپنے بچوں کو ہم خود خواہش پرست بنا رہے ہیں. میں سچ کہنا چاہوں گی, آپ کو برا لگے تو مجھے معاف کر دیں. آج ہمارا تربیت کا انداز خواہش نفس کا انداز. کیا ماں کہتی ہے, میرا بیٹا بڑا ہو کے کیا بنے گا, اللہ میرے بچے کو جاؤں کے رخ میں تو دیکھیے کہ ہمارے بچے ہم سے کیا ہڈن میسیجز لے رہے ہیں. جان سی بہو چاہیے, بیٹے کے لیے جاب چاہیے, میرا بیٹا جہاز چلائے گا. کریں, خواب نہ دکھائیں. دور اسلاف کی مائیں کیا خواب دکھاتی تھی, میرا بیٹا اسلام کا مجاہد بنے گا, میرا بیٹا دائی بنے گا, میرا بیٹا امام بنے گا. آج ماؤں کی تربیت میں شرک شامل ہے. اللہ معصوم بچہ آپ کا, اس کو بتاؤ کہ تمہیں کیا چاہیے, دنیا چاہیے کہ آخرت, کتنی دنیا کتنی آخرت, بس اس سوچ کے گرد آپ کے بچے کی زندگی گھومے گی. آپ ایک سرکل میں ایسے نہیں گھوم جائیں گے. ہاں لیجئے دنیا, وہ جس کو پا کر اب نہ بھولے. کیا باقی سارے حقوق ادا کر دیے تو کوئی بات نہیں, اللہ آپ کو دنیا کی کوئی نعمت دیتا ہے. پتا کہ اللہ کے نبی نے فرمایا کہ اپنے بچوں کو تیراکی سکھاؤ, ان کو گھڑ سواری سکھاؤ, ان کو تیر اندازی سکھاؤ. کیوں؟ کہ یہ قسم کی بچپن سے ان کی فوجی ٹریننگ ہو جائے گی. کل دشمن میلی آنکھ سے بھی دیکھے گا تو آرمی وہ نہیں ہوگی جو کہیں بیٹھی ہوئی ہے انتظار میں. اس امت کا سارا طبقہ جو ہے وہ فوج بنتا ہے. اور آج اسلام آ جائے جب اپنی اصل سے تو یہ آرمی کا ڈپارٹمنٹ ختم ہو جائے گا, فوج نہیں رہے گی, نیوی ختم. کیونکہ پورا ملک امت مسلمہ کا ایک ایک بچہ باشعور ہوتا ہے. عورتیں تک اس دور کی اس درد میں تھی. یہ اتنا بڑا خرچہ ہے جو مسلمانوں کا ختم ہو تو کئی قرضے دور ہو جائے. تو اپنے بچوں کو با مقصد بنائیں, کھیل بھی سکھائیں تو ان کو وہ نہ سکھائیں. کسی نے اتنا اچھا ایک میسج بھیجا تھا, اب وقت بڑھتا جاتا ہے کیونکہ ٹاپک آگے بھی جو آ رہا ہے یہ سب اسی کے ساتھ ساتھ چلنے والا ہے. لیکن اس کا خلاصہ کہتا, ارم آپ مجھ سے مانگیے گا تو میں دوں گی آپ کو, ہم اپلوڈ کروا دیں گے. وہ کردار مجھے تو سچی بات ہے وہ سارے پتا بھی نہیں تھا, پڑھنے بھی نہیں آتے تھے. لیکن جس کا خلاصہ کیا تھا کہ ہم اپنے بچوں سے کیا ایکسپیکٹ کرتے ہیں, دکھاتے ہم ان کو کیا کیا. میں کوشش کرتی ہوں, میں نے اگر آپ کو بھیجا تھا تو ذرا کھولے میری مدد کریں, لیکن وقت کی بات ہی ہوتی ہے. یعنی مقصد یہ تھا کہ آج کارٹونوں میں جو ہم اپنے بچوں کو دکھاتے ہیں, اور ہم اپنے بچوں کو جو چیزیں دکھاتے ہیں پھر اس کے بعد ہم ان سے ایکسپیکٹ کیا کرتے ہیں. جو کردار ہے موٹے موٹے اگر کسی کو چار چھ یاد ہو تو انہی کے ساتھ دیکھ لیں, سنڈریلا کون ہے اور ٹارزن. انہوں نے کہا کہ ہم اپنے بچوں کو دکھاتے ہیں ٹارزن کی کہانی ہے, تو ٹارزن کون تھا؟ نیوڈ, ننگا, جسم پہ چار کپڑے اس کے تھوڑے سے ہوتے تھے. ہم دکھاتے ہیں تو راتوں کو باہر رہنے والی لڑکی. ارم میں نے آپ کو بھیجا تھا, پلیز مجھے کھول کے دیں, سامنے میں پڑھ کے سناتی ہوں. غیر مخصوص طریقے سے خواہشیں ہمارے بچوں میں آ رہی ہیں. بہت سارے لوگ کہتے ہیں اللہ ہمیں بہت پیسہ دے تاکہ ہم انسانیت کی خدمت کریں, اور وہ انسانیت کی خدمت پھر صرف اپنے گھر تک رہ جاتی ہے کہ یہ چار انسان ہی, ان کا ایک سے دوسرا گھر, دوسرے سے تیسرا دے. ساری بات کا خلاصہ یہ کہ مومن کی زندگی میں اعتدال ہوتا ہے. دین آگے بڑھنے سے روکتا نہیں ہمیں, لیکن کہتا ہے کہ رہو. پڑھ کے سناتی ہوں, یہ ٹیکسٹ ہے. کہتے ہیں, ہاؤ ڈو یو ایکسپیکٹ چلڈرن ٹو بی گڈ مسلمز اینڈ رول ماڈلز وین وی الاؤ دیم ٹو واچ دا فالوئنگ نوئنگ دیٹ ٹارزن از اے ورچولی نیکڈ. ٹارزن ایک کردار ہے ننگا. سینڈریلا کل رات کو گھر آتی ہے, تو آپ کی بچی بھی کل کہہ دے گی کہ میں آدھی رات کو آؤں گی, تو ٹھیک ہے. یہ اگلا کہ میں غلط ہی پڑھوں گی, مجھے کچھ نہیں پتا. پینوکیو لائز آل دا ٹائم, ہر وقت لیٹا ہی رہتا. سست بچہ ہے یا بچی کیا ہے یہ پینوکیو؟ جھوٹ بولتا ہے. ہاں اچھا جی. الادین از دا کنگ آف تھیوز. الادین کتنا معروف کردار ہے, چوروں کا بچہ. بیٹ مین ڈرائیوز ایٹ 200 میٹر پر آور, تیز گاڑی چلاتا ہے. رومیو اینڈ جولیٹ کمٹ سوسائڈ آؤٹ آف لو. رومیو اور جولیٹ کون ہے جن کے نام لے کے فلموں میں لوگ مسکراتے ہیں؟ انہوں نے خودکشی کی تھی محبت کی وجہ سے. تو اسلام خودکشی کے لیے کیا کہتا ہے؟ مکی اینڈ منیز آر مور دین جسٹ فرینڈس. سلیپنگ بیوٹی از لیزی, یہ بھی ایک کردار ہے جو سست ہے. ڈمبو کیا بھائی, ڈمبو کا ڈمبو, ڈمبو گیٹس ڈرنگ اینڈ, آپ ادھر آئیے, کیا نام ہے ان کا, سوری آپ سے پڑھواتی ہوں, میں نے تو اس کا ہی ناس کر دیا. ڈمبو گیٹ ڈرنگ اینڈ, آپ عربی انگلش بولے تو میں اردو بولتی ہوں, کوشش کروں. شروع سے پڑھ دیں.
ہاؤ ڈو یو ایکسپیکٹ چلڈرن ٹو بی گڈ مسلم اینڈ رول ماڈلز وین وی الاؤ دیم ٹو واچ دا فالوئنگ نوئنگ دیٹ ٹارزن از ورچولی نیکڈ.
टार्जन जो है वो एक नंगा किरदार है.
सिंड्रेला कम्स होम एट मिडनाइट.
सिंड्रेला आधी रात को घर आती है.
पिनोकियो लाइज एट ऑल द टाइम.
ये सारा वक्त लेटा ही रहता है पिनोकियो.
झूठ बोलता है.
लाइज. अच्छा झूठ. सही से ठीक है. झूठ बोलता
है. अलादीन इज द किंग ऑफ थीव्स.
अलादीन चोरों का बादशाह.
बैटमैन ड्राइव्स एट 200 माइल्स पर आवर.
बैटमैन ओवर स्पीडिंग करता.
रोमियो एंड जूलियट कमिट सुसाइड आउट ऑफ लव.
रोमियो जूलियट ने खुदकुशी की मोहब्बत की वजह से.
हैरी पॉटर यूजेस विचक्राफ्ट एंड मैजिक.
हैरी पॉटर का नाम तो सबको ही पता. जादू करता कराते हैं.
मिकी एंड मिनी आर मोर देन जस्ट फ्रेंड्स.
ये क्या
कि कोई मिकी माउस और मिनी माउस दोस्त है ना.
यानी बॉयफ्रेंड गर्लफ्रेंडशिप चले जो भी. और चूहों को कितने शौक से देखते हैं. रियल जिंदगी में चूहा आ जाए तो पता नहीं टेबल पे चढ़ जाए. चूहा लाए ना जरा कोई इधर तो आप सब भी देखें मिकी माउस क्या करता है.
स्लीपिंग ब्यूटी इज लेजी.
स्लीपिंग ब्यूटी एक किरदार है जो सुस्ती की मारी हुई है.
डम्बो गेट्स ड्रंक एंड
हेल्यूसिनेट. डम्बो ड्रंक और दूसरा क्या
हेल्यूसिनेट. उसको वो सोचता रहता है बैठा.
गलत चीजें
स्कूबी डू गिव्स नाइटमेयर्स.
ये भी कोई है.
इनको भयानक ख्वाब आते हैं.
बुरे ख्वाब आते हैं.
एंड स्नो व्हाइट लिव्स विद 7 गाइस.
स्नो व्हाइट 7 लड़कियों के साथ रहता है.
फुटबॉल प्लेयर्स आर आइडलाइज्ड.
फुटबॉल प्लेयर जो
आइडियलाइज उनको हीरो बनाते हैं.
हीरो बनाते हैं.
हॉलीवुड बॉलीवुड एंड लॉलीवुड अपोज ऑल दैट अल्लाह लव्स एंड दैट इज राइटियस.
ये तो सबको पता है. जहाँ फिल्में बनती हैं तो वहाँ वो सब कुछ ही होता है जिसको अल्लाह ताला नहीं पसंद करते.
सो वी शुडंट बी सरप्राइज्ड व्हेन दे मिसबिहेव. रादर वी शुड बी टीचिंग देम स्टोरीज लाइक. जब ये सब देखने के बाद अगर वो मिसबिहेव करते हैं तो हमें हैरत नहीं होनी चाहिए. हमें उनको ये वाली कहानियां बतानी चाहिए जो अब मैं पढ़ूंगी. अबू बकर लॉयल्टी एंड अनडाइंग सर्विस फॉर इस्लाम.
यदि हमें चाहिए कि अपने बच्चों को क्या दें. सच्ची कहानियां दें. अबू बकर क्या जो इस्लाम के साथ मोहब्बत थी वो सिखाएं. और इसी तरह क्या हमारे पास अपना नहीं है. क्या हम गैरों ही की गंदी चीजें सिखाएंगे. और मुझे सबसे ज्यादा हैरत उन माओं पे होती है जो इसको बड़ी खुशी से बता रही होती है. यकीन करें सिर्फ शायद एक कॉम्प्लेक्स है कि हमें इंग्लिश नहीं आती तुम्हारे बच्चों को इंग्लिश आती है.
उमर इब्न खत्ताब लव फॉर जस्टिस एंड टॉलरेंस.
हजरत उमर का जो हजरत उमर की यानी जो भी इस्लाम से मोहब्बत थी और उनकी
इंसाफ से
इंसाफ था जी
जी उससे उनकी मोहब्बत. और उस्मान इब्ने अफान लेवल ऑफ शाइनेस एंड मॉडेस्टी.
हजरत उस्मान की जो शराफत थी और वो बाहया थे वो सुनाए बच्चों को.
और अली इब्ने तालिब शो ऑफ करेज एंड ब्रेवरी.
हजरत इब्राहिम की बहादुरी और हजरत अली की बहादुरी इरम को दे दें. तो बहरहाल आप देख सकते हैं कि ना चाहते हुए भी बार बार हम बहुत सारी चीजें ऐसे करते हैं. तो असल बात यह है कि आप और मैं वो काम करें और बच्चों को कराएं कि जो ख्वाहिश का बंदा बनने की बजाय अल्लाह का बंदा बनाए. बहुत सारे लोग हैं जो सिर्फ ख्वाहिश नफ्स के गलबे की वजह से रोजे नहीं रख पाते. ज़कात नहीं देते. आप नोट करके देख लें हम दीन का जो रिचुअल छोड़ते हैं पीछे ख्वाहिश है. फजर क्यों गई. नींद की ख्वाहिश. और ईशा क्यों गई. रात के दूसरे कामों में पड़े रहते हैं. और कितना कुछ करते हैं. आज आप देखिए कि इस सोसाइटी को क्या दिया इन ख्वाहिशों ने. 80 से 90 इयर्स के ओल्ड बूढ़े जो हैं वो अकेले रहते हैं. किसी ने अपना एक्सपीरियंस बताया था कि 82 की बीवी बेटे और 4 बहुएं और सब डॉक्टर हैं और वो सब काम कर रहे हैं. तो बूढ़ी सास और बूढ़ा मियां ससुर बैठा हुआ. आज क्यों हकूकले बात नहीं पूरे होते. ख्वाहिश की वजह से. याद रखिए दीन का काम हो या दुनिया का फराइज से फरार हासिल नहीं कर सकते. आप देख लीजिए आज तालीम पे क्यों नहीं लोग आते. आज इल्म क्यों नहीं हासिल करते. ख्वाहिश. बहुत पाबंदियां लग जाती है. नहीं फिर दुनिया छुट्टी. फिर कुछ लोगों को 15 सवारों के करीब भी पहुंच के ख्याल आता नहीं मेरी तो काफी दुनिया छुट गई है. नहीं नहीं कैंट. नहीं मेरे सारे रिश्तेदार नाराज हो गए. नहीं दावते नहीं अब पकती. नहीं अब ये नहीं वो होता. इस तरह से आज अगर हम खुद लें. मैंने सिर्फ आपको सोचने का अंदाज दिया. खुद बैठ के सोचें कि मैं दीन का काम कर भी रही हूं तो क्या एक्सीलेंसी के दर्जे पे कर रही हूं. कि यही 4 घंटे ही बहुत हैं जो यहां गुजर जाए. आप देखेंगे उसमें फिर कहीं ना कहीं ख्वाहिश होगी. हम आज मूड के ताबे हो गए. नफ्स की तबाह करते हैं. और याद रखिए कि इंसान और जानवर में अल्लाह ने खुद ही थोड़ा सा फर्क दिया. सूरह अल-आराफ आयत 179 में भी अल्लाह ताला ने यही बात कही थी कि इनहुम इल्ला कल अनामी बल हुम अदल्लुस अदल. कि वलकद ज़रअना लि जहन्नम कसीरा मिनल जिन्नि वल इंसि लहुम कुलूबुन ला यफ़क़हून बिहा वलहुम आयुनुन ला यबसिरून बिहा وَلَهُمْ آذَانٌ لَا يَسْمَعُونَ بِهَا أُولَئِكَ كَالْأَنْعَامِ بَلْ هُمْ أَضَلُّ أُولَئِكَ هُمُ الْغَافِلُونَ. اللہ ہم سب کو غفلت سے نکال دیں. آج بچے شادیوں کے موضوع پہ ماں باپ کے منہ کیوں لگتے ہیں؟ خواہش کا غلبہ ہے. کوئی مسلمان ملا ملا نہیں ملا, غیر مسلم ہے, گورا ہے, کالا ہے, محبت کا جذبہ ایسے آتا ہے کہ بیٹیاں ماں باپ کے آگے بول پڑتی ہیں. بعض دفعہ بیٹے ماں باپ کی باتوں کو پیچھے چھوڑتے ہیں, ماں باپ شادی کر دیتے ہیں, اس لڑکی کو رکھتا ہی نہیں. خواہش کا غلبہ ہے. تو آپ دیکھیں گے کیسے لگتا ہے کہ چاروں طرف سے آج ہمیں خواہشوں نے جھٹلایا ہوا ہے. ایسے لگتا ہے کہ بالکل اندر ہے, ہم تو آج عیش کر رہے ہیں اور اللہ ہم پہ ناراض ہے. آج دیکھیں سورہ فرقان ہے نا, تو یہ فرقان کیا ہے کہ ہمیں شریعت اور خواہش کا فرق پتہ لگ جائے. اور دعا کیجئے کہ اس کا سب سے زیادہ اثر مجھے ہو. اب اگلی آیت میں اللہ تعالیٰ تھوڑے سے کائنات کے دلائل عقل کو جھنجھوڑنے والے کہ تم 1.5 فٹ کے, 4 فٹ کے, 6 فٹ کے انسان ہو کر اللہ کی مرضی نہیں مانتے. آؤ دیکھو اس مالک کے آگے کون کون جھکا ہوا ہے. کائنات کو جھٹلا دیا. یہ آیت 45 سے لے کر تقریباً 60 تک اللہ تعالیٰ کائنات کے اوپر غور و فکر کرواتے ہوئے ایک بہت بڑی حقیقت سے ہمیں روشناس کرائیں گے. آئیے دیکھتے ہیں آیت 45. الم تر الى ربك كيف مد الظل, کیا تم نے دیکھا نہیں. اچھا یہ انداز کتنا خوبصورت ہے, الم تارا مراد ہے کہ دیکھو, غور کرو, کیا تم نے غور نہیں کیا. تمہاری زندگی کے اپنے ہی غم بہت سارے ہیں کہ اپنے رب کی قدرت کی طرف وہ کس طرح سایہ پھیلا دیتا. یعنی اب اس میں آپ ساری اللہ کی اطاعت کے نقطے نوٹ کریں گے نا کہ کیف مد الظل, سب سے پہلی اللہ کی بات ماننے والی چیز ادھر کے سایہ, لکھیے شیڈو, کہ تم نہیں مانتے اللہ کی بات تو نہ مانو. تو دیکھو اللہ بھی تو ہے, غور سے دیکھو الا ربی کا, رب کو. پھر رب کو کیسے دیکھیں, اس کی نشانیوں سے دیکھو کیسے پھیلاتا ہے وہ مد ذل. مد کہتے ہیں کھینچنا, لمبا کرنا, اور ذل سائے مراد ہے سایوں کا گھٹنا بڑھنا. کیا یاد دلاتا ہے موت, لمحہ لمحہ ہم موت کے قریب ہو رہے ہیں. اللہ تعالیٰ کہتے ہیں جب رات ہوتی ہے ایسے لگتا ہے پوری زمین پہ موت چھا گئی ہے. وَلَوْ شَاءَ لَجَعَلَهُ سَاكِنًا, اور اگر وہ چاہتا تو اس کو مستقل ٹھہرائے رکھتا, ایک جگہ وقت تھم جاتا اور بالکل زندگی اپنے پر رہتی, اپنی جگہ پہ رہتی. ہمیشہ رات ہوتی, کبھی دن نہ آتا. آگے ہم پڑھیں گے سورت قصص آئے 71 تو جھنجھوڑ کے رکھ دیتی ہے کہ قُلْ أَرَأَيْتُمْ إِنْ جَعَلَ اللَّهُ عَلَيْكُمُ اللَّيْلَ سَرْمَدًا, کیا تم نے کبھی غور کیا, پوچھو ان سے کہ اگر اللہ تم پر روزے قیامت تک رات ہی رکھے, من الہ غیر اللہ, کون ہے جو اس کے سوا اس کو بدل دے, جو روشنی کو بدل دے, کون سا معبود ہے جو تمہیں روشنی لا دے, کیا تم سنتے نہیں ہو. یہ رات بھی کتنی بڑی نعمت ہے, اور یہ رات کتنا عذاب بن جاتی ہے جب رات میں نیند نہ آئے اور سو سو کے ختم ہو. آج صبح میں نے ایک چیز نوٹ کی, ایسے ہی وہ سامنے جو ایپ ہوتا ہے نا اذان کا, تو میں اس کو دیکھ رہی تھی, دونوں وقتوں کو ملا رہی تھی. اگر آپ بھی اپنے سامنے آپ کے پاس کبھی ہو تو آپ دیکھ سکتے ہیں کہ آج کل, یعنی یہ جو ہمارا بالکل یہ ڈیوریشن چل رہا ہے نومبر کا, تو یہ دیکھیے میں آپ کو اپنے فون سے کھول کے دکھاتی ہوں. عشاء 5:54 پہ شروع ہو رہی ہے اور فجر 5:18 پہ, اور آپ پتہ کہ فجر شروع ہو تو روشنی نہیں ہوتی, اس کو اور پیچھے کر دینا تو 7:12 AM پہ سن رائز ہوتا ہے. لیس دین 10 آورس کا ڈے اور 14 آورس کی رات ہے. سو سو کے مردے بھی قبروں سے اٹھ جائیں, ہم نہیں اٹھتے. وجہ یہ کہ ہم عادتاً 10 بجے ہی لیٹتے ہیں, 11 بجے ہی لیٹتے ہیں. آپ دیکھیے 5:56 یا 6 بجے عشاء کا وقت شروع ہوتا ہے اور آپ سوئیں رات کو بستر پہ 12 بجے. آپ عشاء کے شروع ہونے کے کتنے گھنٹے بعد سوئیں, خواہش پسندیدہ ہی نہیں ہے, سو کے اٹھ جائیں. آج کل وہ یاد آتی ہے مجھے حدیث حضرت داؤد والی, اللہ کے نبی نے فرمایا کہ اللہ کو داؤد کی رات کی عبادت بڑی پسند تھی, سوتے جاگتے, سوتے جاگتے, سوتے جاگتے. آج کل یہی تو راتیں, پہلے تھوڑا شروع میں سو جائیں گے تو بیچ میں اٹھ جاتے ہیں, اٹھ جائیں تو پھر سوتے ہیں. آپ تو ایک رات میں 2.5-3 دفعہ اٹھ جاتے ہیں, پھر کہیں فجر ہوتی ہے. سب کچھ کر کے بھی میں نے یہ صبح کھڑی دیکھی تو 1.5 گھنٹہ تھا بھی فجر میں, تو میں پریشان ہو گئی اب 1.5 گھنٹے کا کیا کروں. یہ نہ کہ سو جاؤں گی تو آنکھ لگ گئی اور جاگو تو پھر اگلا دن مشکل ہو. اتنی لمبی راتیں ہیں پھر ہم کہتے ہیں ہماری صبح آنکھ نہیں کھلتی, حیرت کی بات ہے. ہم فطرت سے جھگڑتے ہیں رات کو, اور عشاء کے بعد دیکھیں آپ کو جمائیں آنی شروع ہو جاتی ہیں, چاہے وہ 6 بجے کی عشاء چاہے وہ رات 10 بجے کی عشاء, فوراً نیند آتی ہے. اور حدیث ہے کہ عشاء کے بعد ایک ہوا چلتی ہے جو طبیعتوں کو سودنگ کر دیتی ہے, ہلکا کرتی ہے, اور اس میں نیند ہوتی ہے. जब उस वक्त आप सो जाते हैं ना, आपकी नींद बड़ी प्यारी आती है, और वो वक्त अगर गुजर जाए थोड़ा सा 2-2.5 घंटे, तो नींद खुल जाती है, फिर पट पट टांके। फिर बंद ही नहीं होती। तुम्हारा तो लाइफ स्टाइल ही सारा ऐसा है कि बीच में और भी घर है शेयरिंग के दूसरे फ्लोर्स में, तो खाने की खुशबू आती है बहुत ऊपर। तो बिलीव मी, और ज्यादा लोग मुस्लिम नहीं है मेरे गुमान के मुताबिक, एक आधे घर के सिवा, तो खाने की खुशबू आई ना। तो मैंने सोचा कि अगर कोई मुस्लिम हो तो मैं समझू के रोजा नहीं उठे हुए, तो ये जरूर किसी घर में इस वक्त कोई खाना पक रहा है, यकीन ये अपनी किसी जॉब पे जाने वाले हैं, और हमारे मुसलमान उस वक्त सो रहे होते हैं। तो सोचने की बात है कि ये रात अगर अल्लाह रोक ले तो क्या होगा। ثُمَّ جَعَلْنَا الشَّمْسَ عَلَيْهِ دَلِيلًا, پھر ہم نے سورج کو اس پر رہنما بنا دیا۔ دلیل دلہ سے، اردو میں لفظ آپ نے دلالت سنا ہوگا، من دال علی الخیر کفاعلی، ایک حدیث میں بھی آتا ہے۔ دلیل کیا ہوتی ہے؟ کسی چیز کی دلیل، سمجھتے نا، اس کا ایک ثبوت۔ یعنی سورج کو ہم نے اس پر رہنما بنا دیا، کیسے؟ کہ اوپر رات کی بات تھی، اندھیرا تھا، اب اس کے اپوزٹ ہے کہ ایک سورج رہنما لیڈر بن کے آتا ہے تو ساری رات بھاگ جاتی ہے۔ عربی میں کہتے ہیں تور افل اشیاء بھی ازدادیہ، چیزیں اپنی مخالف سے پہچانی جاتی ہیں۔ یعنی سورج کے وجود سے ہی ہمیں روشنی اور تاریکی کا پتہ چلتا ہے، لیکن یہ سورج بھی کوئی خود مختار نہیں ہے۔ ثم قبضناه الینا قبضا یسیرا، پھر ہم اس کو آہستہ آہستہ اپنی طرف سمیٹ لیتے ہیں۔ یعنی اتنا بڑا سورج اپنی خواہش سے نہیں آتا جاتا، اللہ کے حکم سے آتا ہے، یہ اللہ کے قبضے میں ہے۔ سورج طلوع ہوتا ہے تو سائے بہت لمبے ہوتے ہیں، پھر جون جون سورج اوپر اٹھتا ہے تو آہستہ آہستہ سمٹتا ہے، پھر ایسے لگتا ہے جیسے سورج کی وہ جو تنابے ہیں وہ کوئی کھینچ رہا ہے، اللہ کے ہاتھ میں سورج چلا جاتا ہے۔ یعنی یہ ہمیں سکھایا جا رہا ہے کہ فطرت کا اصول یہ ہے کہ رب کے بنو، تم اپنی خواہشوں کے اندھیروں سے نہیں نکلتے۔ سورج دیکھو کائنات کے اندھیروں کو ختم کرتا ہے، آنکھیں کھولو دیکھو سب ختم ہو رہا ہے، چلا جائے گا سب کچھ۔ اب یہ آیت کس ٹیکسٹ میں آ رہی ہے؟ اور مجھے کسی نے یہ آیت دکھائی کہ کسی نے ان کو یہ وظیفے کے طور پہ دی ہے۔ شادی نہیں ہو رہی تھی کسی لڑکی کی، تو کسی مولوی صاحب کے پاس گئے جس کو وظیفہ بتا دیں، تو انہوں نے کچھ پڑھنے کو دیا۔ اتفاق سے میرے ساتھ ان کی ملاقات ہوئی، تو کہنے لگی یہ دی ہے میری بیٹی کو کہ یہ پڑھو اور وٹ ایور، اور ساتھ کسی بھی لڑکے کا جس کے بارے میں سوچتے ہو کہ ادھر ہو جائے اس کا تصور کرو تو یہ آیت پڑھو۔ میں نے کہا وہ کون سی آیت ہے؟ مجھے دی نہیں، میری تو شادی ایسی ہو گئی تھی، میں بھی دیکھوں۔ اور جب کھول کے دیکھا تو یہ آیت تھی، ثم قبضناه الینا اعوذ باللہ من الشیطان۔ جب امت مسلمہ میں اس حد کی جہالت ہو کہ دین والے ایسی وظیفے بتائیں، تو آپ سوچے پھر دنیا والوں کا کیا حال ہوگا۔ اور وہ پڑھ رہی تھی، میں نے ان کو جب اس کا مطلب بتایا تو کام کے رہ گئی، لیکن نا سمجھی میں لوگ ایسے کام کرتے ہیں۔ ایک اور متی، متی کون ہے؟ جو اللہ کی اطاعت کر رہا ہے، خواہشوں کے بجائے اللہ کے حکم کو ماننے والا۔ کون؟ آیت 47، وَهُوَ الَّذِي جَعَلَ لَكُمُ اللَّيْلَ لِبَاسًا وَالنَّوْمَ سُبَاتًا وَجَعَلَ النَّهَارَ نُشُورًا، اور وہی ہے جس نے رات کو بنایا تمہارے لیے اوڑھنا اور نیند کو آرام، اور دن کو کیا بنا دیا؟ اٹھ کھڑے ہونے کا وقت۔ رات لباس ہے، لبس یلبس، ڈھانپنے والا، سب کچھ رات میں چلا جاتا ہے۔ نوم کیا ہے؟ سبات، سبت سے کاٹنا، جو اصحاب السبت کی بات آپ پیچھے پڑ چکے، کاموں کو کاٹنا۔ یہ جو ہولی ڈے ہے نا، کاموں کو کاٹنے کا دینا ہے، چھٹی کا وقت ہوتا ہے ہمارا رات کے وقت، ہر کام سے چھٹیاں۔ سورۃ نبا میں کیا آتا ہے؟ وجعلنا نومکم سباتا۔ سورۃ انعام آیت 60 میں بھی یہی بات ہے۔ دنیا میں بھی نیند آرام کی چیز اسی لیے کہ جو کام پورے کر لے اسی کو سکون کی نیند آتی ہے نا۔ موت کے بعد آرام صرف انہی کو ملے گا جو دنیا کے کام پورے کر چکے۔ اور یہاں سے ایک اور بات پتہ چلتی ہے کہ رات کی نیند فطری ہے، دن کا سونا ہمیں وہ سکون دے ہی نہیں سکتا جو رات کا سکون ہوتا ہے۔ ہم نے رات خواہشات کی پیروی کے لیے رکھ لی، اور دن سو سو کے گزارتے ہیں۔ کوئی فنکشن، کوئی گھروں میں، خاندان میں شادی بھی آ جائے تو اس آیت کو آپ بہت اچھی طرح سمجھ جائیں گے، ہماری راتیں جاگتی ہیں اور ہمارے دن سوتے ہیں۔ وَهُوَ الَّذِي أَرْسَلَ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ، اور وہی ہے جو ہواؤں کو بھیجتا اپنی رحمت کے آگے آگے بشارت بنا کر، بادلوں کے آگے ٹھنڈی ٹھنڈی ہواؤں کے جھونکے، گویا کہ بارش کی اللہ کی رحمت کی نوید سناتے ہیں۔ دنیا میں بھی ایسے ہوتا ہے نا، بالکل اسی طرح سے اللہ نے زندگی میں کوئی خوشی دینی ہوتی ہے نا، تو خواب آنے شروع ہو جاتے ہیں۔ ڈریمس دیکھتے ہیں آپ, خود بھی دیکھتے ہیں اللہ بھی دکھاتا ہے. یہ کئی لوگوں کو دیکھا اور الحمدللہ اس کو کئی بار ایکسپیرینس کیا. ایسے اللہ تعالیٰ دل کو سجانے لگ جاتا ہے, سم تھنگ از گوئنگ ٹو ہیپن, کچھ ہونے والا ہے. تو اکثر مجھے یہ یاد یاد آتی ہے کہ بشرم بین یدی رحمتہ. آپ بھی جب کبھی اپنا پیچھے سے سفر شروع کریں نا, تو جب آپ قرآن کی طرف آئے تھے نا, آپ کو اس سے پہلے کچھ خواب آتے ہوں گے, کچھ فیلنگز آتی تھی, اور لوگ اپنے شیئر کرتے ہیں, اور یہ ہوتا ہے. اللہ پہلی اسباب ایسے بنا دیتا ہے کہ بس زندگی میں کوئی خیر آنے والی ہے. کہتے ہیں کہ جب کوئی غم آنا ہوتا ہے نا, تو اللہ اس سے 40 دن پہلے ہی دل پہ کچھ سل رکھنا شروع کر دیتا ہے, تبھی تو ہم اس غم کو پھر برداشت کر لیتے ہیں. اسی طرح جب خوشیاں ملتی ہیں نا, تو اللہ ٹھہراؤ دیتا ہے, اور ہونا چاہیے. خوشی مل جائے, ٹھہراؤ نہ ہو تو وہ اور چیز خراب ہوتی ہے. پھر وانزلنا من السماء ماء طہورا, پھر ہم نے آسمان سے پاک پانی اتارا. کتنا پیارا نام ہے طہورا, پاک کرنے والا پانی. اس سے پتہ چلتا ہے کہ بارش کا پانی پاک ہوتا ہے, پاکی حاصل کرنے کا بھی ذریعہ ہے اور خود بھی پاک ہے. جب یہ پانی برستا ہے, سب سے پہلے فضا کی آلودگی ختم ہو جاتی ہے نا, پتوں سے مٹی جو دھل جاتی ہے, پھر زمین کی بہت ساری آلودگیوں کو بہا کر سمندر میں لے جاتا ہے. سمندر کے پانی سے پھر ویپوریٹ ہو کر بخارات کی صورت میں صاف پانی پھر فضا میں پہنچتا ہے بادلوں کی صورت میں. یہ سائیکل چلتا ہے. تو بارش کے پانی کو آپ پی بھی سکتے ہیں, بارش کے پانی سے وضو بھی کر سکتے ہیں. کرتا کہ اللہ تعالیٰ اسے لنحیی بہ بلدۃ میتا, تاکہ ہم زندہ کریں اس کے ذریعے سے مردہ زمین کو. کہاں بارش بنتی ہے اور کہاں برستی ہے, کتنی ہوائیں یار, یا کا لفظ ہے نا ریحن کی جمع, اور ہواؤں کی کئی قسمیں ہیں, ناردرن اور ایسٹرن اور ساؤتھ اور فلاں. کوئی بارش والی ہوائیں, کوئی پولن گرینز کو ایک دوسرے سے موو کرنے والی, اور کوئی عذاب والی. لیکن سب کچھ کرتے کرتے یہ ہوائیں ایک کام کیا کرتی ہیں کہ بادلوں کو اٹھا کر بہت دور لے جاتی ہیں. ایسی صفائی تو کبھی ہو نہیں سکتی جو بارش کے بعد یونیورس کی ہوتی ہے. ہر چیز دھلی ہوئی, اور اس کے ذریعے سے ہم مردہ زمین کو سیراب کرتے ہیں, اور اپنی مخلوق میں سے بہت سے چپائوں اور انسانوں کو بھی. یعنی نہ صرف گندگی دور ہوتی ہے اس پانی سے, بلکہ پینے کے کام آتا ہے. آپ دیکھیں کہ میڈیکل سائنس کی نظر سے دیکھیں تو انسانی یا حیوانی جسم کے اندر استعمال ہو کر پانی کہیں ختم نہیں ہوتا, کنزیوم نہیں ہوتا, بلکہ یہاں بھی وہ جسم کے اندرونی نظام کو چلانے اور اس کی صفائی کے کرنے کے بعد جسم سے پیشاب کی صورت میں نکل آتا ہے, خون کے اندر چلا جاتا ہے, سرکولیشن ہو جاتی ہے. میٹابولزم کے نتیجے میں کچھ ایسی ایسیڈیٹیز اور گندگی پیدا ہوتی ہے, صاف صاف کر کے یہ پانی ہمارے جسم کو بھی صاف کرتا ہے. باہر بارش ہوتی ہے نا, تو باہر کا ماحول خوبصورت ہوتا ہے. اسی طرح بارش وہی کی ہے. یہ قرآن کی بارش جب ہمارے دلوں پہ پڑتی ہے, ہمارے اندر کے بغض, کینے, حسد, خواہشیں سب دھو دھلا کے آنکھوں کے آنسوؤں کے ذریعے نکال دیتا ہے, ندامت کے آنسوؤں کے ذریعے نکل جاتا ہے. وَلَقَدْ صَرَّفْنَاهُ بَيْنَهُمْ لِيَذَّكَّرُوا, اور ہم نے اس کو گردش میں رکھا ہوا ہے ان کے مابین, تاکہ لوگ اس سے نصیحت حاصل کریں. کتنے لوگ ہیں غور کرتے ہیں اس یونیورسل سائیکل پہ. اور یہ جو لفظ ہے نا اناسیہ, یہ انسیش کی جمع ہے, انسان کا لفظ اسی سے. چلیں, موسم کی باتیں ہو رہی ہیں, ہم موسم کے بارے میں کیا کمنٹ دیتے ہیں. جتنا مجھے ان سسٹرز پہ غصہ آتا ہے, کم لوگوں پہ آتا ہے جو موسم کو برا کہتے ہیں. جھٹ پٹک کر کے مجھ سے بولتے ہیں موسم بڑا گندا ہے, موسم بڑا ایسا ہے, گلے, شکوے, موسم پہ تنقید. پوچھتے بھی ضرور ہے موسم, اور کمنٹ بھی ضرور دیتے ہیں. عادت ہو گئی ہے نا اللہ کے فیصلوں پر تنقید کرنے کی, اعتراض کرنے کی, نہ شکریوں کی. یاد رکھیے کہ شکوا شکر کو کھا جاتا ہے. جیسا موسم ہے, گرمی ہے یا سردی ہے یا بارش ہے, کوئی پوچھے موسم کے کہیں الحمدللہ. کبھی بھی موسم کا شکوا نہ کہیں. بیکار کی باتیں. بدلتے موسموں کے ساتھ خود نہیں بدلتے, بلکہ اسی سے فائدہ اٹھاتے ہیں. تو ہم جو چیز ہمارے بس میں نہیں ہے, ہم اس کے اوپر قابو کیسے پا سکتے ہیں؟ اللہ سبحانہ وتعالیٰ کہتے ہیں کہ یہ غور کرنے کی چیز ہے. یذکروا, کیسے سمندر کے بخارات بعد سے بادل بننا, اربوں ٹن پانی ہواؤں کے دوش پر ہزاروں میل کے فاصلے سے طے کرتے ہوئے علاقوں میں بارش بن کے برستا ہے, ندی نالے, دریاؤں کے سلسلے. انسان کے وادیوں سے میلوں دور آپ دیکھیں گلیشیئر کی صورت میں پانی کے کبھی نہ ختم ہونے والے ذخائر ہیں. آپ کہہ سکتے ہیں یہ اوور ہیڈ ٹینکس ہیں, پھر یہ پگھل پگھل کر ایک تسلسل سے انسانیت کو پانی دیتے ہیں جب بارشیں نہیں ہوتی. اللہ کی نشانی ہے. لیکن فاب اکثر الناس الا کفورا, لیکن اکثر لوگ کفرانے نعمت ہی کرتے ہیں. اس آیت کے نیچے نا الناس کے نیچے محاسبہ لکھے, مجھے جو نعمتیں اللہ نے دی ہیں کیا میں اس کی نہ شکری ہوں؟ اور نہ شکری اب آپ کو میرا نہیں خیال کے بتانے کی ضرورت ہے, دل سے بھی ہوتی ہے, زبان سے بھی ہوتی ہے, اور عمل سے تو بہت ہی شدید ہوتی ہے. آپ یہاں دو تین لائنیں چھوڑ دیں اپنے نوٹس میں, بعد میں اس پہ بیٹھ کر اپنی نعمتوں کے نام لکھیے, کم از کم پانچ نعمتیں, اور اس کے ساتھ آپ کا رویہ. اب آپ اپنی پسند کی لکھ لیں تو اور بات ہے, لیکن وہ نعمتیں بھی لکھیں جس کو ہم نعمت سمجھتے بھی نہیں ہیں. اور یہاں کس کی طرف اشارہ ہے آپ کو پتا؟ سبق کے شروع میں کیا بات آئی تھی, وَإِذَا رَأَوْكَ اتَّخَذُوا, اے نبی آپ کا مذاق اڑاتے ہیں, یا نعمت رسول ہے. یہ مکہ والے اللہ نے ان کو نعمت دی, کیسی بارش برسی ان پر وحی کی, اس نبی نے کیا نہیں کیا ان کے لیے, کیسے در در پھرا, لیکن یہ نہ شکری کرتے ہیں. تو ان کو بتا دو کیا, اب آیت 51 اور 52 بالکل کلائمیکس ہے ان آیتوں کا, کہ وَلَوْ شِئْنَا لَبَعَثْنَا فِي كُلِّ قَرْيَةٍ نَذِيرًا, اور اگر ہم چاہتے تو ہم ہر بستی کے اندر ایک نذیر بھیج دیتے. یہ جو پیچھے آپ نے پڑھا تھا وہ کہتے تھے ہمارے پاس خود فرشتہ آئے, بالکل 19 پارے کے شروع میں اس کا جواب ہے, کہ اگر اللہ نے ایک نبی بہت طرف بھیجا تو اللہ ہر بستی ہر گلی کوچے میں ایک الگ رسول بھی بھیج دیتا. سورۃ رعد آیت 7 میں بھی آتا ہے ولی کلی قوم ہاد, ہر قوم کی طرف ایک ہادی بھیجا جاتا ہے. لیکن اللہ کی ذات کیا ہے کہ وہ بڑے بڑے شہروں میں لوگ نبیوں کو بھیجتا ہے. سورۃ قصص آیت 59 میں بھی یہی قانون اور رسول بتایا کہ وما کان ربک مہلک القرى حتى یبعث فی امها رسولا, آپ کا رب بستیوں کو ہلاک کرنے والا نہ تھا جب تک کہ وہ ان کی مرکزی بڑی بستیوں میں کوئی رسول نہ بھیجتا. مطلب کیا کہ یہ نبی آپ کے پاس آیا ہے, آپ کو اسی کو ماننا پڑے گا. یہ تو دعوے کرتے ہو نا کہ فرشتہ ہمارے پاس آئے یا رب ہی ہمیں دکھ جائے, پچھلا سبق یاد کر لے, تو یہ دعویٰ جھوٹا ہے. اللہ نے نبی کو بھیجنا تھا, بھیج دیا. ان کے رویوں کا ذکر کر کے اب اپنے نبی کو اللہ تعالیٰ کہتے ہیں فلا تطع الکافرین. اب آپ کی خاص توجہ چاہیے ورنہ آپ آؤٹ آف ٹیکسٹ بات سمجھ نہیں سکیں گے. فلا تطع الکافرین, تو اے نبی آپ ان کفار کا کہنا بالکل نہ مانیں. یہ کن کفار کی بات ہے جن کا تذکرہ پیچھے ہو رہا ہے؟ یہاں اطاعت حکم کی تعمیل کے مفہوم میں نہیں آ رہا, بلکہ آپ کو سمجھنا پڑے گا کہ کفار کی کس بات کا اللہ کے نبی نہ مانے. آپ کو مجھے ایک چھوٹی سی ڈبکی لگانی پڑے گی ان حالات میں جہاں یہ آیت نازل ہو رہی تھی اللہ کے نبی کو, جو حالات درپیش تھے. مکہ کی فضا انتہائی کشیدہ. آپ مکہ کو اپنا گھر لکھ لیں, خاندان لکھ لیں, دوستیں لکھ لیں, کشیدگی, سب کی تیوریاں چڑھی ہوئی ہیں. اللہ کے نبی پر ہر طرف سے شدید دباؤ. پھر تیسری بات, اکثر لوگ آپ کو مشورہ دیتے تھے اور بار بار سمجھاتے تھے کہ یہ جو آپ نے اپنی قوم سے دشمنی مول لے لی ہے نا دین کا کام شروع کر کے, یہ کوئی حکمت کی بات نہیں ہے. قبیلوں میں پھوٹ پڑ رہی ہے, بھائی بھائی سے لڑ رہے ہیں, کٹ رہے ہیں, اولادیں ماں باپ سے جدا ہو رہی ہیں, دیکھیں قبیلے کی بنی بنائی ساکھ برباد ہو رہی ہے. اور اللہ کے نبی کو ڈراتے تھے تھوڑی سی تو اپنے اندر لچک پیدا کریں, بڑے نتائج بھیانک ہوں گے, آپ تنہا رہ جائیں گے. چلیں آپ کچھ نہ کریں, ٹھیک ہے ٹھیک ہے, بس تھوڑی سی سافٹنس پیدا کر لیں, الاسٹیسٹی لے آئیں, لچک لے آئیں, کوئی صلح صفائی کی صورت لے آئیں کہ حالات بہتر ہو جائیں, اللہ بھی ساتھ ہی رہے, بت بھی ساتھ ہی رہے, خواہش کا بت بھی ساتھ رہے. اسی کشمکش میں ایک ایسا مرحلہ آیا کہ ولید بن مغیرہ سمیت قریش کے بعض بڑے بڑے لیڈر جو یہ چاہتے تھے کہ ہم اللہ کے نبی کی کچھ باتیں مانتے ہیں, شرط یہ کہ آپ بھی کچھ باتیں ہماری مانیں, جس کو آپ کہہ سکتے ہیں کہ بینگ ماڈریٹ, بیچ کی کوئی راہ نکل جائے اور یہ جو کلوژن ہو رہے ہیں نا اور فرکشن ہے, تصادم, یہ ختم ہو جائے. اور وہ ابو طالب کے پاس آگے تھے کہ ابو طالب اپنے بھتیجے کو سمجھاؤ یہ کیا چاہتا ہے. سنا ہوگا نا معروف واقعہ, دولت جاتا ہے, حسن جاتا ہے, شادی جاتا ہے, اس طرح کی باتیں کر کے وہ اللہ کے نبی کے پاس آ گئے. اس کے باوجود نبی صلی اللہ علیہ وسلم اپنی بات پہ جمے رہے. ایمان والوں پہ زندگی تنگ ہو رہی تھی, آپ کے اوپر شدید پریشر تھا, جس کو آپ سوشل پریشر کہہ سکتے ہیں, اکنامیکل پریشر کہہ سکتے ہیں, پیئر پریشر کہہ سکتے ہیں. سورۃ بنی اسرائیل کی آیت نمبر 73 اور 74 میں بھی ہم اس کے بارے میں پڑھ چکے ہیں کہ وَإِن قَادُوا لَيَفْتِنُونَكَ عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ, اے نبی ڈال کر اس چیز سے بچلا دیں جو ہم نے آپ کی طرف وحی کی ہے, تاکہ آپ کچھ تو اپنی طرف سے گھڑ کر ہماری طرف منسوب کر دیں, اور اگر ایسا ہوتا تو یہ لوگ آپ کو اپنا گہرا دوست بنا لیتے. یعنی اگر آپ ان کی مرضی کا دین فلیکسیبل کر لیتے, سود جائز کر دیتے اور باقی پابندیاں ہٹا دیتے, یا آپ کو بہت گہرا دوست بناتے, اور اگر ہم نے آپ کو ثابت قدم نہ رکھا ہوتا تو عین ممکن تھا کہ آپ ان کی طرف کچھ نہ کچھ مائل تو ہو جاتے. اب اس باتوں کو سنیے, مکہ کا ماحول ہے, سورت مکی ہے, اور حکم کیا ہے اس اتنی سخت تمہید کے بعد کہ وَجَاهِدْهُمْ بِهِ جِهَادًا كَبِيرًا, اور آپ ان کے ساتھ جہاد کریں اس قرآن کے ذریعے سے بڑا جہاد. یہ ہے ہمارے آج کے سبق کی تھیم آیت. مکی صورت میں جہاد کا لفظ آتا ہے تو حیرت ہوتی ہے, کیونکہ سیرت پڑھیں تو عملی طور پہ پتہ چلتا ہے کہ پورے 13 سال میں کہیں تلوار نہیں اٹھی. پیچھے صورت نساء میں آپ پڑھ چکے ہیں قفو ایدیاکم, جب وہ کہتے تھے کہ ہم بھی اللہ کے نبی ذرا ان کو جواب دیں تو اللہ کے نبی نے فرمایا کہ نہیں, ابھی ہاتھ روکے رکھو, ابھی تمہاری تیاری نہیں, دس اینڈ دیٹ. تو پھر یہاں جاہد ہم بھی سے کیا مراد ہے؟ تم علماء کا اتفاق ہے اس پر کہ یہاں بھی سے ہی کی ضمیر قرآن کی طرف ہے. اور آج اگر اس کو میں آپ کو سمجھا پائی, اللہ سے دعا کریں, تو میرا خیال ہے کہ ہم ایک روایتی دینداری کے خول سے تو نکل ہی آئیں گے, یا تو پھر ادھر تو یا پھر ادھر, دیٹس اٹ. اس وقت ہم مسلمان دو چیزوں میں پڑھے ہوئے, ہمیں خود ہی نہیں پتا کہ قرآن کیوں پڑھے, اسلام ہم سے کیا چاہتا ہے, اللہ ہم سے کیا مانگتا ہے. تو آپ دیکھیے کہ اس مشکل حالات میں جہاد بالسیف نہیں, جہاد بالقرآن کی دعوت دی جا رہی ہے. اور واللہ ہی آج 1436 سال ہو گئے, آج دوبارہ ہماری سوسائٹی کو اسی جہاد کی ضرورت ہے. پہلی بات اس پہ بتاؤں کہ اللہ نے توفیق دی, اس موضوع پہ میں نے 2 دفعہ تو بھرپور درس دیا, ایک دفعہ USA کے ٹرپس میں ہوگا, اور اگر عائشہ آپ سن رہی ہیں تو اس کا لنک بھی ہم روم میں دے سکتے ہیں. جہاد بالقرآن کے موضوع پہ میں نے 2 دفعہ کافی ڈیٹیل سے اور چھوٹا چھوٹا تو میں نے اس موضوع کو کئی دفعہ ڈسکس کیا. اگر اب میں وہ سب کچھ یہاں دہراؤں گی تو پھر ہم اس سے آگے نہیں جا سکیں گے. تو آپ سب کا اس ویکینڈ کا ہوم ورک ہے, لنک آپ کو دے دیا جائے گا, ویب سائٹ جو بھی نئی بنی ہے آڈیوز کی, آئی تھنک میرا گمانے غالب ہے کہ وہاں یہ لیکچر موجود ہے. ایک ایسی گہری سوچ اس ایک آیت سے ملتی ہے کہ آج کے دور میں جو کرنے کا جہاد ہے وہ اس قرآن کو عام کرنا ہے. آپ سب وہ لیکچر سنیں گے اور اس کے نوٹس آپ کے ساتھ منڈے کو یہاں عشرت ریکیپ کریں گی, ٹھیک ہے؟ کریں گے آپ لوگ؟ کسی نے سنا نہیں سنا تو وہ دوبارہ سن لیں, سمجھ گئے؟ ٹھیک ہے جی, آپ کو کھول کے دیں گی ارم آپ کسی بھی طرح آپ ان کو بھیجیں, ویب سائٹ پہ کھلی ہوئی, آپ کو نہ کھولنے کی مجبوری, نیٹ نہیں ہے گھر میں یا کھولنا نہیں آتا؟ کھولنا نہیں آتا. کدھر رہتے ہیں آپ؟ آپ کہاں رہتے ہیں جی؟ آپ کے پاس کون رہتا ہے آپ لوگوں میں سے؟ تو فرض جا کے آپ ان کو کھول دے لیتے, ٹھیک ہے, آپ بھی کھول کے دے دیجیے, اور کس کو نہیں کھولنا آتا؟ آپ کے پاس کون قریب رہتا جی؟ آپ کے قریب کون کون ذمہ داری لیتا ہے ان دونوں کی؟ جی ٹھیک ہے, آپ ذمہ داری لیتی ہیں یا آپ کو کھول دیں گی؟ کیوں اتنی سی بات پہ گیو اپ کر لیں؟ جی یہ بات, اب ساری جو ساتھی ان کی مدد کریں نا, آپ آج ان سے ای میل لیں, کرا کے ان کے گھر جائیں اور ان کو ویب سائٹ اس کے پیج پہ ڈال کے اس کو وہ بک مارک کر دیں, ہوم پیج بنا دیں, ان کے ڈیسک ٹاپ پہ سیو کر دیں, بٹن کی طرح کھولے, کیا مشکل؟ میرے جیسا ناڑی بندہ بھی یہ کچھ کر سکتا ہے تو آپ تو بہت کچھ کر سکتے ہیں نا. لیکن یاد رکھیے کہ آج کے دور میں جتنی اس موضوع پہ بات کرنے کی ضرورت ہے اتنی نہیں. میں نے آپ کے اس موضوع کے لیے اتنا دوبارہ پھر پڑھا صحابہ کو, اللہ کے نبی کو, آج میں اس پہ تھوڑی سی بات کرنا چاہوں گی. کہ آج ہم قرآن کو عام کیسے کریں. اس میں تو آپ سنیں گے, خلاصہ میں کر دیتی ہوں اس کا بھی تاکہ آپ کو جب سنیں تو اس میں مزید ڈیٹیلز ملیں. کہ آپ دیکھیے کہ جہاد کہتے ہیں کشمکش کو, کسی چیز کے اندر کوئی آپ کو روک رہے اور آپ اس کے آگے اپنے آپ کو پیش کرتے ہیں, ٹھیک ہے. تو جب بھی آپ کسی سوسائٹی میں نکلیں گے تو آپ کو دو قسم کے جہاد کرنے پڑتے ہیں, نمبر ایک خود سے اور دوسرا معاشرے سے. آپ کہہ سکتے ہیں کہ ایک انفرادی جہاد ہے انڈیویجول لیول پہ. انڈیویجول لیول پہ جو جہاد ہے نا, اس کے راستے کی تین رکاوٹیں ہیں. نمبر ایک, ارائیت من اتخذ الہہ ہواہ, خواہش نفس. میرا نفس میرے راستے کی سب سے بڑی رکاوٹ ہے, اس کے ساتھ مخالفت کرنی پڑتی ہے انسان کو. پھر اس کے بعد دوسری جو رکاوٹ ہے نا, وہ معاشرہ, برادری, خاندان. ہم جب اپنی کوشش کرنے لگتے ہیں, اللہ کا بندہ بنانے لگتے ہیں نا, تو اس راستے کی رکاوٹیں یہی آنے لگتی ہیں. پھر اسی طرح آپ دیکھیں کہ جب انسان نفس کی رکاوٹیں دور کرتا ہے, معاشرے سے ٹکر لیتا ہے, تو اس کے بعد پھر اس کو اس طرح سے دوسروں کی مخالفت سہنی پڑتی ہے کہ جس کو سہے بغیر آپ کبھی بھی آگے بڑھ نہیں سکتے. خلاصہ, سب سے پہلے خود کو اللہ کا بندہ بنائیں, اور خود کو اللہ کا بندہ بنانے کے لیے قرآن سے باندھنا ہے. واعتصموا بحبل اللہ جميعا, سب سے پہلی مشکل راستے کا روڑا نفس ہے, خود کو قرآن سے باندھے. نفس ہمارا کی فریبیوں سے خود کو نکالنا ہے, اور دن میں پانچ بار اس کی مشق کرائی جاتی ہے, یاک نعبد و یاک نستعین. اللہ کے نبی نے فرمایا, ایک ضعیف روایت ہے, کہ اپنی خواہشات سے ایسے ہی جہاد کرو جیسے دشمن سے جہاد کرتے ہو. کٹ ڈاؤن کریں ان چیزوں کو. ایک دفعہ سے کسی نے پوچھا کہ اللہ کے نبی کون سا جہاد افضل ہے, تو آپ نے فرمایا کہ تو اپنے نفس کے ساتھ جہاد کر کہ اسے اللہ کی اطاعت میں دے دے, تو سب سے بڑی وہ اندر کی رکاوٹ دور ہوگی تو ختم, ٹھیک ہے. سیلف ورشپ سے نکلنا ہے, ٹھیک ہے. پھر اس کے اندر سے نکلنا ہے, اپنی طبیعت سے غصہ شہوت نکالنی ہے. جب یہ جہاد آپ کا پورا ہو گیا نا, نیند سے غالب آگے, باقی چیزوں سے اوپر آگے, تو پھر دوسرا جہاد ہے جس کو آپ اجتماعی جہاد کہیں گے, معاشرے کو, وقت کے معاشرے میں. اللہ کے نبی نے جس چیز کے ذریعے سے جہاد کیا تھا نا, واللہ وہ قرآن تھا. اس لیکچر میں آپ سنیں گے انشاءاللہ, پانچ قسم کے محاذ ہیں جس پہ آج مسلمانوں کو لڑنا ہے. دوسرے لفظوں میں آپ کہہ لیں کہ آپ یہ قرآن پڑھ کے نکلیں گے سوسائٹی میں. اب اس قرآن کے بعد آپ کو جو چیلنجز درپیش ہوں گے نا, اس میں انفرادی طور پہ نہیں اجتماعی پہ, ایک تو آپ کو جاہلیت ملے گی پرانے دور کی ان پڑھ لوگوں کی طرف سے, شرک, بت پرستی, قبر پرستی, اور جو کچھ بھی ہے شخصیت پرستی. آسان سا اس کا حل ہے, لفظی ترجمہ قرآن کا عام کر دیں, لوگوں کو قرآن سمجھ آ جائے. ہم جب بھی قرآن لے کر ہاتھ میں نکلیں گے نا, تو سوسائٹی کا ایک بڑا طبقہ, کیونکہ آپ کو پتا ہے کہ غریب لوگوں کے بچے بھی زیادہ ہوتے ہیں ماشاء اللہ, ان پڑھ لوگوں کے گھروں میں کثرت زیادہ ہوتی ہے, ایسے لوگوں کا صرف ایک پرابلم ہے, شرک. اور شرک کی دو قسمیں کہہ لیں, ایک صفات باطلہ, فلاں بزرگ ہماری سفارش کر دیں گے, فلاں بابا جی کا پلو پکڑ لو, فلاں کا پکڑ لو, پیر بخشوا لیں گے. آج تمہاری حکومت کی سرپرستی حاصل ہے ایسی قبروں کو اور ایسے مزاروں اور ایسے عرصوں کو, ٹھیک ہے. اور دوسرا یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کی سفارش, بس آپ ان کے ساتھ ایک کام کریں. اس وقت دیکھیے, جو میں اب آپ کو بات بتانے لگی ہوں نا, اس پہ ہم بات کریں گے تھوڑی, کیونکہ آج ہی کی آیتوں میں آگے پھر ایک آیت آنے والی ہے کہ ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین. میں کسی مبلغ کی بات سن رہی تھی تو کہ ان سے سوال کیا کہ آپ کی فیورٹ دعا کون سی ہے قرآن میں سے, تو انہوں نے یہ دعا پڑھی, ربنا حب لنا من ازواجنا وذریاتنا قرت اعین وجعلنا للمتقین اماما. لوگوں نے پوچھا کہ قرآن میں تو بڑی خوبصورت دعائیں ہیں, تو یہ تو ایک بڑی گھریلو سی دعا لگتی ہے, تو یہ آپ کو کیوں پسند ہے؟ تو اس کے جواب میں پھر انہوں نے کہا کہ اس لیے کہ میں نہیں ملا کسی کو مگر اس نے میرے کان میں آ کر یہی کہا. بچوں کے لیے دعا کریں, بچے نافرمان ہیں, دین پہ نہیں ہیں, بیٹیوں کی دعا کریں, یا شوہر بیوی کے جھگڑے, और उन्होंने वाकई ये बात मुझे ऐसे लगा मेरे दिल की ये पुकार कह दी कि आज उम्मत मुस्लिमा को जो सबसे बड़ा महाज है ना वो बीवी बच्चे और शौहर का है, घरों में मुखालफत है। तो आज तो हमें विर्द की तरह ये दुआ करने की जरूरत है कि रब्बना हबलना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रत आयुन। इस जिहाद को आम करने के लिए लाजिम है कि कुरान को आम करें, कुरान आम करना पड़ेगा, इसके बगैर बात बन ही नहीं सकती। सीधी सी बात है, मैं और आप अपने आप को खुशकिस्मत समझें, यकीन करें ये अल्लाह ताला की कोई खास रहमत है कि आज हम अपनी जिंदगियों में इस किताब से जुड़े हुए हैं। पानी की तरह जैसे गलियों गलियों में पानी के पाइप्स हुकूमत देती है ना, फिर ही वो गांव आबाद होते हैं ना, जहां पानी ना आप देखिए वहां जिंदगी नहीं है। मेरा और आपका फर्स्ट गोल अब इस कोर्स के दौरान और इस कुरान के दौरान और जिंदगी भर तक, आखिरी दिन तक जिंदगी के, ये गोल आज बनाइए कि हमने गली गली कूचा कूचा करिया करिया बस्ती बस्ती कुरान को आम करना है। घर की मासियां तो यहाँ है नहीं, मेट्स तो हैं। अभी मैंने इन्हीं आयतों को बेस करके पाकिस्तान में एक दर्स दिया था, इरम आपको मैंने भेजा था, शायद आपको फायदा हो उससे। तो बता एक ऐसी जगह थी जहां हम खड़े बैठे थे, तो मैंने उनको सिर्फ यही प्लान दिया था कि एक साल का गोल बनाते हैं, सिर्फ एक साल, डेट उनको भी लिखाई थी, आप भी लिख लीजिए। इस एक साल में मेरे घर के इर्द गिर्द के लोग, उनको मैंने कुरान से जोड़ना, इस्लाम से जोड़ना। मासियों को कुछ टाइम दें, वक्त दें, वो बैठें और कुरान पढ़ें और इस तरह से उनको आगे से आगे लेते जाए, और आप देखेंगे कि सिर्फ हम अपने घर के ड्राइवरों नौकरों गरीब ऐसे लोगों को जो दुनिया में नहीं पढ़ते, आप उनको सिर्फ कुरान का ट्रांसलेशन दें। ये लॉन्ग प्रोसेस है लेकिन आसान बहुत है, कोई इंटेलेक्ट की जरूरत नहीं है। आप कहते हैं कितनी देर काम करना पड़ेगा, कम से कम एक जनरेशन। आपकी मासियों की गोदों में खेलते हुए बच्चे आपकी इस तालीम से फायदा उठाएंगे, क्योंकि डे वन से उन्होंने देखा है बच्चों पे काम करना है। यकीन कीजिए कल जो मामला बुतों के साथ था ना, आज वो कब्रों के साथ है, बाबा जी और फुलान जी और फुलान। तो आप ऐसे काम करें कि जिससे कुरान काम कर दें। आप अपने घर के इर्द गिर्द की जिम्मेदारी ले लें। चले हम यहाँ लंदन में बैठे हैं, आज तो हम इसकी बात करेंगे। आप देखिए कि कैसे आम करूं मैं, आपके घर में कितने लोग हैं? अल्हम्दुलिल्लाह शोहर बीवी दो या तीन बच्चे, पांच छह बच्चे, छह मेंबर्स तो है ना घर के। आप अल्हम्दुलिल्लाह इधर आती हैं, आपको एक डोज मिलती है, क्या आप एक प्रोजेक्ट के तौर पर, एक कोशिश के तौर पर अपने बच्चों को मियां को इस गोल पे नहीं ला सकती क्या कि चले कुछ नहीं? देखिए कोई तनकीद नहीं करनी अपने शोहर पे, कोई टॉन्ट नहीं करनी, कोई उनको सिगरेट पानी और नमाज और रोजे किसी पे नहीं करनी, ओनली कुरान एंड कुरान, दैट्स इट। आप वादा करके लिख के दे दें उनको कि मैं आपको तर्जमे के अलावा कुछ नहीं कहूंगी, सिर्फ कुरान का तर्जमा समझ लें। आप देखेंगे कि इससे इंशाल्लाह ताला खैर होगी। ये तो है वो लोग जो बहुत ही दबे हुए माहौल में होते हैं। दूसरा जो महाज आज मेरे और आपके सामने है जो बहुत कठिन है, यकीन करें कि जिसको आप कहते हैं ना कि हांफने लगता है बंदा, और वो है जाहिलियत जदीदा, मॉडर्न इग्नोरेंस, ये बहुत सख्त है। इसके अंदर क्या होगा कि आपको वो ये वो जब लोगों को दीन बोझ लगा, इसकी मैंने उस पूरे लेक्चर में हिस्ट्री सुनाई भी है, आप खुद सुनेंगे कि ये जो आज हम कहते हैं ना कि डोंट टॉक अबाउट रिलीजन, दीन तो लड़ाइयां करवाता है, ये आज से तकरीबन 350 साल पुरानी कहानी है। जब क्रिश्चियंस के प्रीस्ट ने इस्लाम अब उनके दीन के अंदर गड़बड़े शुरू कर दी, और पॉप्स जो होते हैं ना, पापाइयत का दौर जो था ना, उस दौर में क्रिश्चियनिटी में ये ख्वाहिशें मिली थी और ये सारी कहानियां खुली थी। और आज के दौर के ये फितने हैं कि जो पढ़े लिखे लोग हैं वो दीन से दूर, मॉडर्न लोग दीन से दूर, इंटेलेक्चुअल लोग दीन से दूर। दीन फैशन नहीं रहा, रिवाज नहीं रहा, क्यों? इसलिए कि लोग ये सोचते हैं कि अगर हम दीन पे आएंगे तो हम गैर हो जाएंगे, कमजोर हो जाएंगे। तो इंशाल्लाह आप देखेंगे इसके अंदर साइंस का नॉलेज और इकोनॉमिक्स का नॉलेज और इस्लाम के वो रूप दिखाने की जरूरत है कि जो रूप अगर हम वाकई लोगों को आज दिखा दें तो लोग हमसे इस्लाम लेने तो नहीं आएंगे, लेकिन वो मेथडोलॉजीज जो इस्लाम ने इकोनॉमिक्स की दी थी वो लेने के लिए आ जाएंगे। ये हालात है, इसके लिए हमें अपने बच्चों को तैयार करना पड़ेगा। जनरेशन पढ़े लिखे लोग, आपके बच्चे जो यूनिवर्सिटीज में जानते हैं, आप जो हॉस्पिटल्स में जाते हैं, जहां भी जाते हैं वहां लोगों के गैर इस्लामी नजरियात की इस्लाह, उसके लिए फिर आपको बहुत मेहनत करनी पड़ेगी और कुरान को वैसे करके पेश करें जैसे वो है। मैं अक्सर सोचती हूँ, अपने आप से भी पूछती हूँ, आज के दौर में अमूमन लोग कहते हैं किसी भी मुल्क का नाम लें, पाकिस्तान का या कहीं का, कहते हैं अनएम्प्लॉयमेंट बहुत है, कहते हैं बहुत सारे लोग ले ऑफ हो रहे हैं, कहते हैं जॉबलेस लोग बहुत सारे हैं। मैं मुस्कुरा रही थी रात को सोच के कि आज के दौर में इतनी ज्यादा वैकेंसीज हैं जॉब्स की उम्मते मुस्लिमा के लिए कि हमारा बेटा, हमारा भाई, हमारा शौहर कभी जॉबलेस रह ही नहीं सकता। वो कहते हैं ना कि वक्त फुर्सत कहाँ है, काम अभी बाकी है, अभी दुनिया में तौहीद का इत्माम अभी बाकी है, अभी हमने इस किताब को अपनों तक नहीं रखा तो दूसरों तक कहाँ पहुंचाएंगे। तो आप देखेंगे कि इस वक्त 5 किस्म की चीजें हमारे सामने खुली हुई हैं जिस पे हमें इस कुरान को लेकर चलना है, इस किताब को लेकर चलना है। सबसे पहली चीज अगर आप उसमें देखें तो लोगों के जहन में जो इस्लाम के बारे में आती है, जिसको हमने दूर करना है, वो क्या है कि इस्लाम एक बहुत ज्यादा आउटडेटेड रिलीजन है, यानी वी आर सॉरी टू बी मुस्लिम। बहुत सारे लोगों के ख्यालों में ये है कि इस्लाम पे अमल करके हम कामयाब नहीं हो सकते, ठीक है। तो आप कह सकते हैं कि बेदीनी, पहला हमारा महाज जो है ना वो बेदीनी से जिहाद है, हमारे खानदानों के खानदान बेदीन हो चुके हैं और वो उस पर खुश हैं, हम इस बेदीनी को खत्म करें, ठीक है। फिर दूसरा जो एक बहुत बड़ा चैलेंज है ना आज मेरे और आपके सामने, ये बेयकीनी का है। आज मुसलमानों के अंदर बेयकीनी पैदा की जा रही है इस्लाम के बारे में, यकीन ही नहीं कि ये हकीकत में कोई है, ये भी कोई दीन है। इसके लिए जरूरत है कि लोगों को इस दीन पर यकीन दिलाया जाए कि ये वो दीन है कि जिसके बगैर दुनिया में है कामयाबी आ ही नहीं सकती। अल्लामा इकबाल कहते हैं कि यकीन पैदा कर ए नादान, यकीन से हाथ आती है वो दरवेशी कि जिसके सामने झुकती है फखफूरी। जब आपका ईमान यकीन में बदल जाता है ना तो आपके अंदर एक कुव्वत पैदा हो जाती है, आप वो शख्सियत बन जाते हैं जिसको फिर अल्लामा इकबाल ही कहते हैं कि दोनी में इनकी ठोकर से सहरा दरिया, सिमट कर पहाड़ इनकी है बसरा। आपकी शख्सियत की काया पलट जाती जैसी पलटी। आपको पता है कि अबू ज़र गफ़ारी क्या करते थे इस्लाम से पहले? डाकुओं के लीडर थे, डकैतियां करते थे। ये अल्लाह के नबी का मौजज़ा है कह लें या आपका तज़किया करने का स्टाइल है कि आपने लोगों के दिल की दुनिया बदल दी। यकीन करें इतना खराबियों में पड़े हुए, इतनी खराबियों में पड़े हुए लोग जो थे वो दीन की तरफ आ गए। कि आपने कहा कि जिसने हजरत ईसा का जोहद देखना हो वो बुजुर्ग को देख ले, कैसे दिल डकैतियों से हटकर इस्लाम पे आया। जाहिद हम भी ही जिहादन कबीरा, जिहाद जिहाद। हजरत लबीद वो 7 शोरा जिनको शोरा सबा कहते थे, उनके अंदर उनका कलाम होता था, शेर कहते थे। ईमान जब ले आए, कुरान सुना, किसी ने उनसे कहा कि अब आप शेर नहीं कहते, तो कहने लगे आबादल कुरानी, क्या कुरान के नाजिल होने के बाद भी मेरी शायरी की जरूरत है। शायरी छोड़ दी। तो फैल दोसी यमन के सरदार थे, इतने फिल बदी किस्म के शायर थे, मक्का आए कि मक्का लोगों ने इतना डरा दिया अल्लाह के नबी के खिलाफ कि उसकी बातें ना सुनना, कान में बात पड़ती असर हो जाता है, कानों में रूई ठोंसी। एक दिन अल्लाह ने दिल में डाल दिया कि मैं सुनूं तो सही, मैं क्यों डरता हूं, मैं कोई बच्चा हूं। एक रूई निकाली, दूसरी निकाली, और एक वक्त आया कि अल्लाह के नबी की खिदमत में हाजिर होकर कहा कि कुरान सुनाए, और जब कुरान सुना तो बेख्तियार बोले कि ये वल्लाही मा हाजा कलाम अल बशर, ये किसी बशर का कलाम नहीं। यकीन करें आज वेपन्स, न्यूक्लियर बॉम्ब, एटॉमिक एनर्जी, ये सब रेत के जर्रे हैं जाहिद हम भी ही जिहादन कबीरा के मुकाबले में। हम इतने एनरिच्ड लोग हैं, कुरान कोई छोटी चीज नहीं। इस पर इंशाल्लाह मैंने नियत की है, क्योंकि इस वक्त तो वक्त बहुत लिमिटेड है ना, लेकिन इसके ऊपर हम इंशाल्लाह जहां तक जिंदगी में पहुंच सके। मुझे लगता है आज के दौर में सिर्फ तबलीग में ये नुक्ता उठाने की जरूरत है, لوگوں کو اس کتاب سے جوڑیں. جتنی تبدیلی آئی اس قرآن سے, ابو بکر, عمر, عثمان, علی, جتنے لوگ مسلمان ہوئے یہ قرآن سن کے ہوئے تھے. آج ہم نے اس قرآن کی جگہ کسی کے اذکار, کسی کے وظائف, انسانوں کی لکھی ہوئی کتابیں اور روایتیں اور ضعیف باتیں اور کچھ کر کرا کے بیٹھے. تربیت اور تزکیہ ہوتا ہی قرآن سے. یہ جو آپ روز سن کے جاتے ہیں تو آپ کے اندر کچھ نہ کچھ تو ہلچل ہوتی ہے نا, لیکن ابھی اس کا اثر کیوں نہیں دکھتا؟ کیونکہ ماحول موافق نہیں ہے. اور آپ یہ سوچتے ہیں کہ ہم کچھ نہیں کر سکتے, حالانکہ آپ بہت کچھ کر سکتے ہیں. ضرورت ہے اس بات کی کہ ہم, وہ کہتے ہیں نا کہ جو ہو ذوق یقین پیدا تو کٹ جاتی ہیں زنجیریں, ایک دفعہ اس کا یقین پیدا کر لیں کہ میرے پاس وہ ہتھیار ہے جس سے یہ پوری دنیا میں بدل دوں گا. یقین کریں, اگر آپ اور میں اس دنیا کو بدلنا چاہتے ہیں نا, بہت آسان ہے. اور کسی کے پاس وہ تربیت کا طریقہ ہے ہی نہیں. دیکھیں نا, لوگ اپنی آرمی کو ٹرین کرتے ہیں, سوشلسٹ اپنے طریقے سے کرتے ہیں, کمیونسٹ اپنے طریقے سے کرتے ہیں. اسلام نے جس طریقے سے تربیت کی نا, لا درر ولا درار, ذات کا تزکیہ, پھر آپ دیکھیں گے یہ قرآن سے خوبصورت ہوگا. آپ کو مجھے اس کا یقین ہو کہ یہ قرآن ہی کامیابیوں کا زینہ. تیسری چیز, الحاد. آپ کہتے ہیں کہ الحاد آج کتنا عام ہے. توفیق چودھری کا نام سنا ہوگا, میں نے پیچھے کہیں ان کا یہ کال نقل کیا تھا کہ انہوں نے بتایا کہ یہ آسٹریلیا میں رہتے ہیں یا شاید ان دنوں ملیشیا میں تھے, کہ ایسی جگہ تھے. کہتے ہیں میری بیوی کو ہیلپ کی ضرورت تھی تو میں نے کسی میٹ کا انتظام کیا, کوئی ایسی ملیشین یا کوئی اس طرح کی, جن میں میرے نام آ رہا ہے, کوئی ایسی سسٹر تھی تو ان کو رکھا. تو پھر کیا ہوا, کہتی کہ ایک دن کام, اس کے سر پہ ہمیشہ ایک ٹوپی سی پہنے رکھتی تھی. کہتی ایک دن کام, کہتے ہیں کہ ایک دن کام میری بیوی نے مجھے بتایا کچھ ایسی بات کی, اب مجھے بھول گیا پوری بات, کافی دیر پہلے سنی تھی اور میں نے کہیں نہ کہیں کلاسوں میں کوٹ بھی کی تھی, لیکن خلاصہ کیا کہ وہ کہتے ہیں کہ میری بیوی نے مجھے ایک دن کہا کہ میری یہ میٹ کام کر رہی تھی تو اس کے سر سے ٹوپی جب گری تو اس میں سے کوئی چیز گری تھی, تو اسے فٹافٹ وہ پکڑ کے نا دوبارہ چھپا لی. کہتی جب میری نظر اس پہ پڑی تھی نا تو وہ سلیپ تھی, حالانکہ وہ حجاب وغیرہ کہنے لی مسلم لڑکی تھی. تو کہتے ہیں میں نے اپنی بیوی کو کہا چھوڑو تم عورتیں ویسی وہم کرتی ہوں, کچھ نہیں ہوگا, کوئی نیکلس ہوگا, کچھ ہوگا, دس اینڈ دیٹ. کہتے لیکن وہ دل میں شک آ گیا تھا نا. کس طرح مختصر کہ جب ہم نے ریسرچ کی کوشش کی, اس کو کھولا, دیکھا تو واقعی اس کے پاس سلیپ تھی. تو کہتی کہ آئی ایم ناٹ مسلم. اور اس نے جو فگرز بتائے کہ اس وقت یہ جو جن کنٹریز کا میں نام لے رہی ہوں, ہزاروں لاکھوں کی تعداد میں جو بظاہر مسلمان گھروں میں آتے جاتے دیکھتے ہیں, اندر سے یہ کرسچینٹی کو قبول کر چکے ہیں. اور وجہ کیا ہے؟ مال. تو ہم یہ صرف آپ لوگوں کو دکھانے کے لیے کرتے ہیں, اندر سے ہم کرسچنز ہیں. یعنی وہ واقعی ان کی آواز کا جو درد ہے وہ مجھے ابھی بھی یاد آ رہا ہے کہ امت مسلمہ ویک اپ, اٹھو, تم کیسے خوشیاں منا سکتے ہو اپنی, تم کیسے سو سکتے ہو, تم کیسے جاگ سکتے ہو, تم کیسے ایک ایک فنکشن کے لیے ہزاروں لوٹا سکتے ہو. پیسے کی ضرورت ہے, سکلز کی ضرورت ہے, انسانوں کی ضرورت ہے. چین پڑتا ہے کہ جب اتنا کام پڑا. الحاد, آج مسلمانوں کی نسلوں کی نسلیں اسلام سے دور ہیں. وجہ کیا کہ ہم نے جی الحاد میں کیا کہتے ہیں اس کو, پوسٹ اسلام چھوڑنا, کیا بولتے ہیں, جی اسلام چھوڑ رہے ہیں, صرف اور صرف دنیا کے فائدے اور پریشر اور مشنریز کے کاموں کی وجہ سے. ایک سسٹر مجھے سنا رہی تھی, فاسٹنگ کرتی ہیں, جو بھی وجہ تھی وہ کہتی ہیں کسی وجہ سے کسی چرچ میں بچی کے ساتھ گئی, تو کہتی کہ وہ جو وہاں سنگر تھی جو جیزس کے, اور کہتی ہمیں جانے نہیں دیتے باہر, وہیں بیٹھ کے سننا پڑتا ہے. جو بھی بات تھی خلاصہ اس کا یہ, کہتی کہ وہ لیڈی میرے پاس آ گئی اور گانے گا گا کے میری آنکھوں میں آنکھیں ڈال کے کہہ رہی ہے کہ آئی ول کنورٹ یو, اور میں تمہیں کنورٹ کروں گی, تم مجھے ایکسٹرا ٹائم دو, میں تم سے بیٹھ کے بات کرنا چاہتی ہوں. وہ کام کریں, ہم سو رہے ہیں. مت ہے کرسچینٹی, ٹرینیٹی مت ہے. اس ویکینڈ پہ جس کرسچن سے ملے میں نے ان سے خود پوچھا, کہتی از جسٹ لائک اے مت. ٹرینیٹی پہ اپنے آپ کو رکھنے والی کیتھلک, خود کو کہنے والی عورت کہہ رہی کہ ٹرینیٹی نہ سمجھ میں آنے والی کہانی ہے. تھری ان ون, ون ان تھری, گاڈ از گوسٹ, گوسٹ از دیتھ, انڈا انڈے میں زردی, زردی میں سفیدی, دیکھو تین تو ہے نا, نہ سمجھ آنے والی چیز ہے. اس کو لوگ کیسے پھیلا رہے ہیں اور آج میں اور آپ سو رہے ہیں. ہمیں ضرورت ہے. پھر اسی طرح ایک بہت بڑا فتنہ جو چیلنج آج مسلمانوں کے پاس ہے, وہ فرقہ واریت ہے. واللہ رونے کو دل کرتا ہے اس پہ. تو جتنا دھاڑے مار کے رو لیں کہ دین والے بھی فرقوں کے نام پہ ٹوٹے پڑے تو کوئی کام تھوڑا ہے. آپ کے پاس پانچ قسم کی آپشن ہے یہ قرآن کا کورس کرنے کے بعد. آپ نے نسلوں کو تیار کرنا ہے, لا خدا نظریات, لا دینیت, پھر عقل پرستی ہے, فرقہ واریت ہے, کیا کچھ ہے. یعنی اس میں تو اتنا دل میں درد ہے کہ کیا بتاؤں. یہ چھوٹی چھوٹی جو کوشش ہے نا ہماری اور آپ کی, یہ کیا ہے؟ آپ کہتے ہیں نا کارخانے میں طوطی کی آواز. سچی بات ہے, میں اپنے آپ کو یہی کہتی ہوں. ہماری آواز ہو سکتا ہے اس کلاس روم اور یہ چند نیٹ پہ جو ساتھی سنتے ہیں, ان کے علاوہ باہر کہیں نہیں جائے گی. لیکن یاد رکھیے کہ آنے والا وقت جب یہ گزر جائے گا نا تو ہماری ان کوششوں کو اپریشیٹ کرے گا. آج کے دور میں صرف اور صرف اسلام کی خدمت اس جہاد کی ہے. کتاب کو ہم کر دو اللہ کے. میں نے پورا پڑھا رات میں, آدھی رات بار بار رات کو اٹھ کے پڑھتی رہی پوری رات, جیسے مجھے چین نہیں پڑ رہا تھا کہ میں کوئی وہ بات نہ کہہ دوں کہ جو نہ ہو. کہ اتنا بگڑا ہوا ماحول تھا مکہ کا, کیا حالات تھے, شراب, زنا کی 10 قسمیں. اپنی بیویوں کو غیروں کے پاس بھیج کے بچے پیدا کرواتے تھے مرد. لیونگ ٹوگیدر واز الاؤڈ. ہاں زنا بالجبر حرام تھا وہاں, کہ کوئی زبردستی لڑکا کسی کو کہہ دے لے جائے, لیکن لڑکی لڑکا اپنی مرضی سے کرتے اٹس اوکے, یہ الاؤڈ تھا. بچہ پیدا ہوتا تو عورتیں کافیوں کو بلاتی, جو فیچرز کو دیکھ کے پہچانتے تھے تو پھر وہ کہتے تھے یہ کس کا بچہ ہوگا, وہ اس کو یہ نہیں پتا تھا یہ کس مرد کا بچہ ہے. اتنے تو ہم بھی ہمارے حالات نہیں بگڑے, لیکن اللہ کے نبی کا انقلاب پڑھ کے دیکھیے. انقلاب محمدی آیا تو جاہدہم بھی جہادن کبیرہ. اور وجہ یہ کہ اس میں بھی 3 مرحلے تھے. سب سے پہلے دعوت اور تعلیم تربیت. اللہ کے نبی نے اپنے صحابہ کو ٹرین کیا, ٹریننگ دی. 6 چیزیں میں نے جمع کی, جب اس کو جمع کر کے ہم نے دیکھتے ہیں نا, تو سب سے پہلے اگر آپ اور میں کام کرنا چاہتے ہیں نا سوسائٹی میں تو ہمیں پہلے اپنی تربیت کرنی پڑے گی. اللہ کے نبی کی کامیابی کا سہرا اس بات پہ تھا کہ آپ نے ایک لوگوں کا گروہ بنایا جو ٹیمڈ تھے, جو آرگنائز تھے, جو حکم کو سنتے تھے. دیکھیے بی بی سمیہ کو جب ابو جہل نے مارا, بیوی تھی نا حضرت یاسر, کیا اس کی منہ پہ مکہ نہیں مار سکتے تھے؟ گھر جا کے پکڑ کے تلوار لا کے کہتے میں تو اس کا گلا ذبح کر رہا ہوں, پھر جو ہوگا. کر سکتے تھے نا عمار بیٹے ماں کو بچانے کے لیے, عمار بھی جا کے کوئی دھمکی دے آتے, کوئی مردہ باد ہی کہتے. ایک چپ, کف ہوئی تھی, خاموش. ابھی وقت نہیں آیا, ابھی وقت نہیں آیا. مارے کھائیں, کیا بلال امیہ سے ڈرتے تھے؟ تپتی ریت پہ اپنی چربیاں پگھلائیں. لیکن اللہ کے نبی نے سب سے پہلے لوگوں کی تربیت کی. آج ہمارے پاس تربیت والے لوگ ہی نہیں. ہم وہ لوگ دین کے کام کرنے بیٹھتے ہیں جن کی اپنی تربیت نہیں ہوتی, ہمارے اندر وہ کردار ہی نہیں جو اس سورت کے آخر میں ہم پڑھیں گے, کریکٹر بلڈنگ. سورت مومنون میں ہم نے پڑھا تھا بیسکس آف اسلام, اور سورت فرقان کے آخر میں پڑھیں گے ایک مومن کا کردار کیا ہوتا ہے. آج اپنا تو وصف ہمارا وہ ہے نہیں ہے, ابھی اپنی زندگی سے تو لفظ نہیں نکلا. تو لہٰذا سب سے پہلے تربیت, تعلیم دی, اور وہ تعلیم کس کی تھی؟ جاہد ہم بھی جہادن کبیرہ, اس کتاب کی تربیت تھی. پھر اس کے بعد جب یہ گروپ تیار ہو گیا, جب یہ سب دل میں ایمان آ گیا, تو پھر دوسرا مرحلہ تھا تنظیم کا, ڈسپلن, آرگنائزڈ, اور اسی کے ساتھ ہجرت. یعنی 6 لفظ ہیں, اس کو 3 جوڑوں میں لکھ لیں. پہلا مرحلہ دعوت اور تبلیغ, باہر لوگوں کو دعوت دیتے تھے صحابہ کرام, اور اپنی ان کی دن رات تربیت ہوتی تھی, چکیوں میں پسواتے تھے اللہ کے نبی ان کی تربیت کے لیے, رگڑے لگتے تھے, تڑپاتے تھے, کرو ہونا پڑے گا. یہی ہے یتلو علیکم آیاتنا ویزکیکم, 3 دفعہ قرآن میں یہ آیت ہے, سورہ بقرہ 151 اور اس کے علاوہ. کیونکہ تربیت یافتہ گروہ آپ کے ہاتھ میں نہیں ہے, آپ کو سونے چاندی کی بلڈنگیں مل جائیں بےکار, اور بڑا روگ ہوگا آپ کے دماغوں پہ. تربیت والے لوگ, علامہ اقبال کہتے ہیں خام ہے جب تک تو ہے مٹی کا ایک امبار, تو یعنی خام ہے تو, کراؤ جیسے کہتے ہیں نا, کروڈ ہے وہ مٹی جس سے فائدہ نہیں اٹھاتے. پختہ ہو جائے تو ہے شمشیر بے زنہار, تو کہتے ہیں ایمان والے ہیں مومن, جب تک تیری تربیت نہیں ہوتی تو مٹی کا ایک ڈھیر ہے, تیری تربیت ہو جائے تو ایک ایسی تلوار ہے کہ جو پھر چلتی ہے ایسے غلط چیزوں پہ. تو اللہ کے نبی کا پہلا طریقہ جہاد کا کیا تھا؟ ہم جہاد تلوار پکڑنے کو کہتے ہیں, نہیں, دعوت اور تربیت. پیچھے سنا چکی ہوں جمعے کے ایک سیشن میں, لاسٹ فرائیڈے میں, کہ اللہ کے نبی کے دور میں تعلیم کا انداز کیا تھا. कि बाहर लड़ाइयां झगड़े हो रहे होते थे, दूसरे आपको मारते पीटते हैं, और दारुल अरकम में कुरान की तालीम हो रही होती थी, जाहिदुम बी जियादन कबीरा। तो दूसरा मरहला क्या है? तंजीम। तंजीम के साथ ही लाजिम है हिजरत, माइग्रेशन। दूसरों से कटो, खुद से जुड़ो, जिहाद के रास्ते की ये शर्तें होती हैं। हिजरत, गुनाहों से हिजरत, गलत चीजों से हिजरत, गलत दोस्तों से हिजरत, और ये सादी बात नहीं है, करना पड़ेगा। और इसका मरहला आया हिजरत मदीना की सूरत में, अपने अरूज पे पहुंच गया। सहाबा इतने डिसिप्लिन थे, कभी जाके चूं चा नहीं करते थे, हत्ता कि आप देखिए कि अल्लाह के नबी जो इंस्ट्रक्शंस दे देते थे, मनो अन वही मान के आते थे, कहते थे कर नहीं सकते चेंज। अबू बकर जिन्होंने बाद में इतनी बहादुरी के जौहर दिखाए, गज़वा बदर और उहद और खैबर में, क्या मक्का के 13 सालों में वो एक थप्पड़ भी नहीं मार सकते थे? नहीं मारा। कानून को हाथ में नहीं लेते थे सहाबा। आज हमारा हाल है, जिसकी लाठी उसकी भैंस, कहते हैं एक मेरे से क्या फर्क पड़ता। चार लोग जमा होते हैं, जाके जिहाद की कॉल दे देते हैं। और एक जुल्म और भी हमने किया आज के दौर में, लफ्ज जिहाद के साथ किताल को जोड़ दिया, और ऐसी रिवायतें हदीसें आम कर दी कि जिहाद जो फर्ज किफाया है और बालगों पर फर्ज है, और औरतें और बच्चे तो बिल्कुल एग्जेम्प्ट हैं। तो मर्द तो कमा रहे हैं, उनका कमाने ही जिहाद है, तो गोया कि सबसे जिहाद फारिग, सब जिहाद से फारिग है। कसम खा के कहने को दिल नहीं करता, लेकिन सच कहूं, आज का सबसे ज्यादा मिसअंडरस्टूड टॉपिक ये आज का जिहाद है। दो मज़लूम है आज के दौर के, जिहाद और कुरान। ना लोग जिहाद का कॉन्सेप्ट समझे, ना कुरान का समझे। कुरान कुरान खानियां, वजीफे, शादियों पे, तोहफों में, दिस एंड दैट, खत्म। और जिहाद है वो जाके मैदान जंग में लड़ना। तीसरा मरहला फिर आता है किताल और जिहाद का। तलवारें उठी 13 साल के बाद, बल्कि 15 साल के बाद, बदर में पहली दफा उठी। हम तरतीब बदल के कभी कामयाब नहीं हो सकते। तो फिर बात कहां से शुरू हुई, मैं और आप कहां से शुरू हो? तालीम और तरबियत से। ये जो आप माशाल्लाह कुरान के साथी बने हुए हैं ना, आप इस जाहिदुम बिही जिहादन कबीरा के मुंह बोलते नुमाइंदे हैं। आपके अंदर वो ग्रज पैदा हो रहा है जो फिल्में देखने वालों के दिल में नहीं कुफर के खिलाफ पैदा होता। उनके कपड़ों को मॉडल बनाकर उनके साथ अपने आप को जोड़ने वालों से नहीं होता। याद रखिये, अल्हम्दुलिल्लाह, ये छोटी छोटी कोशिशें हैं। ये जो मैं कहती हूँ, अल्लाह जिंदगी दे तो कुरान के लिए दे, और हजरत नूह जितनी जिंदगी दे दे, और जिंदगी के आखिरी दिन तक इस किताब की खिदमत ले ले, और उसी के तुफैल, उसी की बरकत से हमारी टूटी फूटी बातें कबूल कर ले और हमारी कोताहियों को माफ कर दे। आज के दौर का इंकलाब कुरान है, इसकी तालीम। घर खाली हो जाए इसके लिए, बच्चे निकल पड़े, सब कुछ डोनेट कर दो, डिवोट कर दो इसके लिए, और बचा लो इस कुरान को जिस पे इतनों की नजरें हैं। ये नहीं बर्दाश्त होता लोगों से, जब आप इसको ऐसे पढ़ते हैं जिसमें तालीम और तरबियत हो। वैसे पढ़ने के बहुत रंग है, कभी शैतान नहीं बुरा कहेगा, कोई कुछ नहीं कहेगा। ऐसी कुछ आपकी मुलाकात कराते हैं। वैसे ब्रेक का टाइम है इंशाल्लाह, लेकिन इस वीकेंड पे एक बड़ा ही खूबसूरत एक्सपीरियंस हुआ। जैसे आप माशाल्लाह इस वक्त 18th पारे पे हैं, अल्लाह की तौफीक से ये भी पूरा होगा, 19 शुरू हो गया, तो हमारी एक क्लास है कहीं, तो वहां साथ ही 27th पारे पे। मुझे कई दिन से मैसेजेस मिलते थे, कुछ करें कुछ करें, स्टूडेंट्स रोज सुनते हैं, रोते हैं, फिर स्टूडेंट्स की भी फीडबैक आती है, कोई कहता है टूट रहे हैं। कुरान है चीज ऐसी, और खासतौर पर 27th पारा तो पूरा है ही जिहाद फी सबीलिल्लाह, कि अल्लाह के दीन को कैसे आम करें। तो खैर, एक दिन मेरे से उन्हीं की जो इंचार्ज है उनका फोन पे बात हुई, कहने की उस्ताजा ये वो वक्त है कि कुछ अनाउंस करें। इतना साथी बैठ के जो सुनते हैं दिलों में आता है कि वो कहते हैं, जैसे वो कहते हैं ना कि हाथ में खारिश हो रही है कि कुछ करें। मैंने कहा क्या करना है, किसका मुझसे, लंबी कहानी है, आपको एक दो शेयरिंग सुनाते हैं। छोटा मोटा स्कूल तो अल्लाह ताला की हुक्म से चल रहा है वहां हमारा, तो अब जो नेक्स्ट प्रोजेक्ट है वो बच्चों का था, कि बच्चों के लिए स्कूल बनाना है, फुल टाइम स्कूल और मुस्लिम स्कूल, जो मुस्लिम तो नहीं हम कहते, उस स्कूल का नाम ही आले इब्राहिम है इंशाल्लाह मुस्तकबिल में, नॉर्वेजियन में उसको पता नहीं क्या कहते हैं, अब्राहम बारने। इब्राहिम को आप पता है हजरत, सॉरी, इब्राहिम अलैहिस्सलाम को नॉर्वेजियन भी जानते हैं, तो हम ऐसा नाम रखना चाह रहे थे कि जिसमें रिलीजन की डिस्क्रिमिनेशन ना हो। किसा मुख्तिर उसके ऊपर कर करा के इस जुमे को हमारा उसके बारे में एक छोटा सा सेशन था, तो प्रोजेक्ट बना, नाम क्या रखें, यही आज आपके सबक में जो रब्बना हबलना मिन अज़्वाजिना में आयत आ रही है ना, कुर्रतुल अईन, आंखों की ठंडक, क्योंकि जहां भी बच्चों की बात आती है तो वो आंखों की ठंडक बनती है। फिर उसके बाद क्या हुआ कि अल्हम्दुलिल्लाह, जब ये हमारा शुरू हो रहा था सारा कुछ प्रोसेस, तो मुझे साथी जो भी रिपोर्ट देते हैं भेजते हैं उसमें उन्होंने मुझे ना एक सेट की तस्वीर भेजी ना, अभी प्रोजेक्ट नहीं मैंने देखा वल्लाही। मैं उनको सिर्फ ये बताने लगी हूँ कि ये चीजें पैसों और सोने और चांदी से नहीं आती, ये जज्बों से आती हैं। कल आप इत्तेफाक से मेरी स्क्रीन पे खुला रह गया, मैंने उस दिन से लेके कल तक उसको अपनी स्क्रीन पे सेव किया हुआ था। और वो किसने दिया? जो इस प्रोजेक्ट को लॉन्च करवाने वालों में। और मुझे पता है कि वो कोई ऐसी नहीं है कि जिनके बारे में हम कहें कि कोई बात नहीं बहुत है तो और भी सही। अल्हम्दुलिल्लाह उन्होंने अपना सेट दिया के ऑफिस में, उन्होंने कहा कि इससे पहले कि ये प्रोजेक्ट अनाउंस हो तो मैं ये डोनेट करती हूँ। खैर किसा मुखसर के वो फिर प्रोजेक्ट बना, ये उसका छोटा सा इन्होंने बना कैसे भेजा हमें, एक पढ़ी रखे कि जो इनका जोश था जो जज्बा था, तो ये फौरी उसी के घंटे डेढ़ के अंदर मेरे पास एक प्रेजेंटेशन बन के आ गया कि ये कोरातुलाइन प्रोजेक्ट है। ये बिल्कुल उसके बेसिक्स हैं, यानी ये वो टिक 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 जो कुछ कुछ कर सकता है कि हमने इसको पहले लेके चलना है और हम करेंगे। फैज़ आज़म तफतवक्कल अल्लाह इन्नल्लाह युहिब्बुल मुतवक्किलीन, कि ये कैसे होगा? ये अज़म और तवक्कुल पे होगा। जब अज़म जो कर लिया कैसे होगा, कैसे होगा, कैसे, ये हमें नहीं पता, बस अल्लाह पे तवक्कुल है। क्योंकि वमन यतवक्कल अल्लाह फहुवा हस्बुह, जो अल्लाह पे तवक्कुल करते अल्लाह उसको काफी है। रातों रात ये डोनेशन स्लिप पहले हम देते हैं माशाल्लाह, जब भी लिखत बना था तो वो इंग्लिश में थी, तब से ख्वाहिश थी कि उर्दू का बनाना है। ये मेरे पास पहले से काफी था, दो चार साथी जो भी हमारे इस काम में हेल्प करते, यदि हम सबको ऐसा लग रहा था कि जैसे वो कोई घर में शादी की तैयारी, हर बंदे का ये ख्वाहिश थी कि मेरा हिस्सा डले, तो पांच छह साथी जो हमारी उर्दू राइटिंग में अल्हम्दुलिल्लाह ग्लोबली अमल करते हैं हेल्प, तो मेरी आदत है जब कोई ऐसा फौरी फौरी हैंडी सा होता है ना तो मैं उनको इसमें करती हूँ। लिखा मैंने ये कि इसको हमने प्रिंट करना है और आप में से जो इसको रात में कर लेगा उसका हिस्सा डाल दे, सात आठ लोग थे। और उसका तरीकाकार हमेशा से हमारा यही होता है कि हम उसको उसी को देते हैं जो फर्स्ट रिस्पॉन्स है। बहरहाल मेरे ये मैसेज किए हुए मैं थोड़ी सी देर गुजरी थी तो हमारी एक बड़ी प्यारी सिस्टर है वहां से उनका आ गया कि आई विल डू इट टिल टुमारो। फिर उसके बाद बाकियों के अफसोस की ईमेल आने शुरू हो गए कि हमने ईमेल ही नहीं चेक की। मैंने कहा नहीं, अब सबका हिस्सा है। उन्होंने लिख के इसको भेजा, ये पूरा उर्दू की स्लिप बनी है अल्हम्दुलिल्लाह, इसको हम बाद में देख लेंगे। तो उन्होंने लिखा, मैंने कहा अब आप सब इसको प्रूफ रीड करें ताकि आप सबका इसमें हिस्सा है, ये स्लिप देंगे, इसमें हदीसें लिखी, और ये असल में एक शुक्रिया नामा है और उसका एक स्लिप होती है कि भाई आपकी ये डोनेशन हमें मिली। फिर उसके बाद अगले दिन आप देखिए कि ये ओवरव्यू इन्होंने दिया ना कि ये लॉन्च जिस वक्त हुआ, गोल्ड सेट जिनके नाम हमने उनके निकाल दिए हैं, जरूरत ही नहीं थी, लेकिन ये वही है जो इसकी बेस थी। पहली डोनेशन ये आई थी, ये एक अनमेरिड लड़की है, आप जीरो गिन लें। फिर उसके बाद कल आई ये तस्वीरें शायद आ गई, ये देखिए ये वो सेट था गोल्ड का, ये वो सिस्टर ने अपना दिया। ये जज्बे हैं, तो मैं इसके नाम पे मैंने ने कहा कि ये पहली ईंट है इस प्रोजेक्ट की, जहां जज्बे सच्चे होते हैं। ये कल मैंने खोला, ये दो दिन पहले की बात है, कल खोला तो इसके साथ एक लेटर था, ये देखिए एक दो तीन चार चेन्स हैं, तो एक स्टूडेंट उनके बच्चों की हैं ये सबकी, सबके नीचे भी देखिए अल्लाह लिखा हुआ है, और उसके साथ उन्होंने बड़ा प्यारा उनका एक लेटर भी था, इतना टाइम नहीं है पढ़ के सुनाऊं, लेकिन खुलासा क्या था कि जो स्टूडेंट उन्होंने घर जाके बच्चों से शेयर किया अपनों से कि हम ये बच्चों का स्कूल बनाएंगे, तो बच्चों ने सबने जोश में अपनी ये गोल्ड की चीजें डोनेट कर दी है कि हम हमारी तरफ से ये सब डालें क्योंकि हम इसकी ईंट बनना चाहते हैं। तो आप देखिए कि ये सब क्या है। अब सिर्फ आपको एक छोटी सी शेयरिंग सुनाती हूँ, इरम आप रेडी? जी वैसे ब्रेक तो लेना चाहते हैं लेकिन इस वक्त हम तो नहीं ले सकते ऑनलाइन, लेकिन छोटी सी शेयरिंग है जो जिसे आप इनके जज्बे दिखेंगे वो सुनते हैं और इस सोच के साथ सुनते हैं कि काम अल्लाह के रास्ते के कैसे होते हैं। ठीक है जी, शुरू करें।
बात करें तो आप लोग इसी प्रोजेक्ट की
जो लव समझ में आ रही है मरवी जी हमें तक भी सोच लेंगे जब भी ये नॉर्वेजियन के लव्स हैं शायद आप में से कुछ लोगों को समझ ना रहे होंगे ना तब देखिए जज्बे होते हैं ना उसके से कौन सा
बात करें तो
ये सिर्फ उनके जज्बात सुनाने के, जब भी देखे कि और ये तड़प किसने दी, आप अब सिर्फ जो ये चंद अभी और भी बहुत सारों की हैं, लेकिन सिर्फ सोच मकसद ये थी कि ये सोच किसने दी, कुरान ने दी, जा है तुम भी ही जिहादन कबीरा, और ये बात बाहर बैठा कोई बंदा सोच ही नहीं सकता। आप इस बात की गवाही देते
जी,
जो हमारे दिलों की हालत कुरान पढ़ते पढ़ाते इसके लिए आते हुए होती है, क्या ये वैसे कभी हुई है? तो आज उम्मत को ये जज्बे देने की जरूरत है, छोड़ो मसले, छोड़ो बातें, बस ये देखो कि तुम इस अंधेरों में एक रोशनी का दीप कैसे जला सकते हो। और असल चेंज ही जब आनी है, मुझे अपनी टीचर की बात बड़ी अच्छी लगती है, मैंने उसको बल्ले से बांधा हुआ है, उन्होंने कहा इफ़त ये जो बड़े हैं ना, इन्होंने जो बनना होता है ना, ये बन चुके होते हैं, मेहनत करनी है तो बच्चों पे करो, असल गोल बच्चे हैं। हम भी तो अपने आप को देखें तो हमें ऐसे नहीं कभी कभी लगता कि इट्स टू लेट, हम तो बन गए, हमारी कई आते हैं जो हम छोड़ ही नहीं पा रहे, बचपन से जो बचपन में आते हैं पड़ जाती हैं, वो बहुत पक्की बातें होती है ना। तो आज हम मुसलमान अगर इस चीज पे आ जाएं जो नबी सल्लम का तरीका था, डे वन से तरबियत, और इस्लाम को ऐसे रखें, और याद रखें कि हर बंदा अपनी जगह के लिए जिम्मेदार है। मैं अपनी जिंदगी में जो कर सकी अल्लाह ने मुझसे उसका ही पूछना है, मैं जिस जगह पहुंच सकी वहीं पहुंचूंगी ना, मुझसे तो अल्लाह नहीं पूछेगा कि तुम अफ्रीका क्यों नहीं गई और तुम रूस क्यों नहीं गई और उधर क्यों नहीं गई, इसलिए कि मेरे बस में नहीं है, जहां मेरा रब मुझे ले जाएगा मैंने वहीं जाना है ना। हाँ, पर मैं हर बंदा बैठ के प्लान बनाए, जैसे कभी आप लोग बैठ के अपने घर में बातें करते होंगे ना मियां बीवी से, मियां बीवी आपस में करते हैं, गुलाम बच्चे का ये कर देंगे, उसको उधर दाखिल करा देंगे, बेटी की इधर शादी करते हैं ना, बातें सभी करते हैं। अब आपके मेरे घर में बैठकर ये बातें होनी चाहिए कि कैसे ये सब कुछ हो, कहाँ कुरान नहीं है, कहाँ कुरान का पानी पहुंचाना है। अच्छा छोटी सी बात, अच्छा बड़ी सी बात, और यकीन करें कि अल्लाह गवाह है, अपने शऊर की हद तक कभी किसी को नो नहीं कहा, कोई ये भी कह देना कि दो लोग आएंगे चार लोग आएंगे, मैं आने को तैयार हूं, इसलिए कि मेरा इस जगह पे बीज डलेगा और अगर मैं ये काम कर सकी नहीं कर सकी लेकिन मैं इस पे नो नहीं कह सकती। तो ये चीज आप अपने ऊपर लेकर सोचें। कोई बात आप शेयर करना चाहें कि इतना कुछ आपने सुना है तो फिर आप क्या सोचते हैं? जी कोई शेयर करना चाहे? जी आरफा आसफा आप आइए। और कौन करना चाहता है शेयरिंग? आप आ जाए इशरत। ऐसे नहीं, कोई दिल में बात तो छोड़ दे, क्योंकि जब तक हम अपने दिल की बात बाहर नहीं करते ना तब तक हमें फायदा भी नहीं होता। जी जी ले लें उधर।
बच्चों पे काम करना चाहिए, मुझे लगता है कि मेरे पे जो काम किया है बड़ा ज्यादा काम हुआ है कि मैं काफी ज्यादा करती हूँ, मैं अपने में काफी ज्यादा चेंजेस महसूस करती हूँ और मुझे लगता है कि बच्चे तो शायद उन पे असर उतना शायद ना आए कि जो बड़े जो यानी कि मिसाल ऐसे जैसे कि मेरा एग्जामिनेशन वाला एग्जाम होने वाला होता है तो जो तैयारी उससे पहले होती है तो लगता है इस एज में शायद मुझे लगता है ज्यादा असर होता है। मुझे नहीं पता कि आप एक्टिंग करते हैं या नहीं, बच्चों पे तो करोगे वो शायद उनकी बेस अच्छी बात है लेकिन हमें शायद मुझे लगता है ज्यादा असर रहता है और मेरे लिए काफी असर हुआ है कि उनके एग्जाम से पहले वाली जो तैयारी होती है वो वाली ज्यादा असर रहती है बजाय कि आप शुरू से करो। वो भी है, वो भी करना चाहिए लेकिन मुझे लगता है मेरे पे बड़ा ज्यादा हुआ था, शायद जो अगर मैं बचपन में मेरे पे होता शायद वो चीज ना होती क्योंकि वो बड़ा यूज हो जाता है।
वालेकुम अस्सलाम।
मैंने जो इस सबक में जो चीज देखी है और अपने लिए कि अपनी नफ्स की ख्वाहिशात से हम लोगों को डर ले करना चाहिए क्योंकि इतनी ज्यादा हमारी ख्वाहिशात है इसको कहना चाहिए बिल्कुल अगर हम कहीं नहीं है तो शायद मैं समझती हूँ मैं झूठ बोल रही हूँ। इतने हम दुनिया के इंद्रजन हमारे कुरान के साथ जुड़ने से और जो मुझे लगता है कि एक चीज जो हमें सीखनी चाहिए वो कंटेंट होना कि अपने पास जितना भी है हमारे पास उससे हम उसमें नहीं हो जाए इंशाल्लाह। और अब मेरी कॉन्सेप्ट फिर आ रही है रहा वो भी शेयरिंग करेगी जब आप अस्सलाम वालेकुम रहमतुल्लाह
कहना चाहते हैं बात। जी असल बात आप देखें कि ये इसका सिनेरियो भी देखें जाहे तुम भी ही जो है आदम कबीरा कहाँ आई है आयत अफरईत मन इत्तखज़ इलाहहु। इंशाल्लाह अगर सबक पूरा होगा तो आपको मैं इन सब का एक थोड़ा सा वो चेन सी भी बनवा दूंगी कि असल ख्वाहिशात खत्म होंगी ना तो कुरान नाम होगा। ये ले
वो जिस तरह भी अल्हम्दुलिल्लाह बात हो रही है कि हमने आगे भी बढ़ना है न सिर्फ अपने तक रखना है बल्कि इस पानी को हमने छोटे छोटे पौधों में भी डालना है तो इसमें ख्याल से आपको समझ आ गई है तो उस चीज को हम कितना करेंगे कि कितना हमारे अंदर आएगा तो इंशाअल्लाह ताला हम अपनी ख्वाहिशात को भी मिटाएंगे इल्म को भी हासिल करेंगे और अपनी नस्लों को भी इस पानी से वो करेंगे तो इंशाल्लाह फिर तब्दीली आएगी तो वो अपने दिल की गहराइयों से अल्लाह सुब्हानहू व तआला से दीन को सोते जाते उठते चलते अल्लाह सुब्हानहू व तआला से दुआएं करेंगे और इंशाल्लाह सारी चीजें जब अल्लाह सुब्हानहू व तआला आसान करते हैं कोई भी बात मुश्किल नहीं होती है और एक दफा कहते कुन तो सारे बस खत्म हो जाते हैं तो हो जाएगा इंशाल्लाह।
क्योंकि आपने देखें कि साथियों की बात से भी आपने यही समझा ना कि किस पे तवक्कुल है, ट्रस्ट अल्लाह पे ना, और ये ट्रस्ट आते ही कुरान पढ़ने के बाद है।
उनके पास आर्टिकल बहुत ही, लेकिन वो खुद ही जगह ढूंढ रहे हैं, कर रहे हैं एफर्ट्स, तो क्या हमारे अंदर ये जज्बे नहीं आते थे हमें भी अपना स्कूल बनाना है? तो अगर हम इसके ऊपर नहीं ही काम करेंगे, वही बात है कि आने वाली नस्लों को अगर हमें संवारना है तो हमारे लिए बेस होनी चाहिए जहाँ हम उसको आसानी से इस्तेमाल कर सकें। तो क्या हम इतना मशवरे नहीं कर सकते, मीटिंग कर सकते कि ये जगह है? हम सोचे थे, और वही बात है तवक्कुल अल्लाह सुभाना ताला से, कि अल्लाह सुभाना ताला कोई ना कोई तो कुछ ना कुछ कर ही देंगे। तो ऐसी हमारी भी टीम बने, हम भी इन चीजों में इन्वॉल्व हों, सोचे समझे और अभी से काम करना शुरू कर दें, क्योंकि टाइम तो बहुत कम है। ये कोर्स इंशाल्लाह जल्द मुकम्मल हो जाएगा, तो उससे पहले हमें एक टीम बनानी है काम करने में। तो हम इस चीज पर बहुत गौर फिक्र करें, सोचें और आपस में मशवरे भी करें, क्योंकि मशवरे से काम होता है। ठीक है, कोई जगह आप लोगों को नजर आए तो आप लोग बताएं, कोई हमें, हमने अभी तक इस पे काम नहीं शुरू किया, हमने दिया तो है लेकिन काम नहीं शुरू किया, तो हमें इस पे काम करना है क्योंकि वक्त वाकई काम है।
मैं जानती हूँ नमाज का वक्त है, मैं बिल्कुल वक्त नहीं बनी। मैं ये सिर्फ ये कहना चाहती हूँ कि मैंने जब इहार की बात सुनी तो मैंने ब्रदर साहब ठीक है, एक्चुअली रमजान में मैंने प्रोग्राम था तो बहुत तकलीफ ये था कि हम एक्चुअली हम लोग दिनाए में हैं, हम इस बात को बिल्कुल हमें पता है कि हमारे पास दुनिया के हिसाब से दुनिया के सबसे बेहतरीन गेम है, हमारे पास इस्लाम है और हमारे पास वो चीज है जो कुरान है, लेकिन हम इसका सही इस्तेमाल नहीं कर रहे। और हमें इस बात पे बहुत ज्यादा गौर फिक्र करनी होगी कि अगर हमें आने वाली नस्लों को बचाना है तो इस दिनार से हमें हम निकले और जो मोहलत अल्लाह ने हमें दी है उसका सही इस्तेमाल करें। और आखिर में रब्बा ना हबना ना मिन अज़वाजिना वा ज़ुर्रियातिना क़ुर्रता अय्युन मकान लिल मुत्तकीन इमामा। अस्सलामु अलैकुम। वा अलैकुम अस्सलाम।
मैं
आपको बताना चाहती हूं कि
मैं
बहुत ज्यादा खुश हूं कि
मैं
आपके
साथ फिर आप देख लेते हैं नमाज के लिए आप लोग खड़े हो जाएं सब सफे बना के, तो फिर जो लोग बाद में है तो तकरीबन 15-20 है। अगर ऑनलाइन से कोई शेयरिंग करना चाहते हैं तो माइक ले सकते हैं, और अगर चाहें तो ब्रेक के फौरन बाद ले लें, ताकि जी आप ले लीजिए ताकि हमारे वहां बैठने तक हम सुन सके आपकी बात को क्विकली।
क्या हुआ, अभी क्लास के ड्यूरिंग मुझे ना डोर बेल हुई और मेरी नेक्स्ट डोर नेबर आई थी कि बच्चों को पढ़ाना है कुरान। रात उनकी नानी अम्मा आई और मैं एक और टीचर के पास लेकर गई, कुरान अरबिक टीचर है माशाल्लाह, कुरान सजीद के साथ पढ़ाती हैं। लेकिन अभी इस क्लास के साथ मुझे अल्हम्दुलिल्लाह अल्लाह ताला आपकी इंस्पिरेशन से मतलब दुआ की है, अल्लाह ताला ने मुझे हिम्मत दी है। मैंने अपने हस्बैंड को ये कहा कि इंशाल्लाह मैंने नियत की है कि मैं उनको पढ़ाऊंगी कि ताकि उनकी तालीम और तरबियत साथ साथ हो। मुझे दुआ चाहिए अल्लाह ताला मुझे हिम्मत इस्तकामत और इसको कायम करने की तौफीक दे। लेकिन मैं हैरान थी कि क्लास के साथ साथ अल्लाह ताला ने मुझे अपॉर्चुनिटी मेरे डोर स्टेप पे ला दी, और 7 बच्चियां हैं, 4-5 बच्चियां माशाल्लाह, और बल्कि उनकी माएं भी, नानी अम्मा, सबकी क्लास इंशाल्लाह हो सकती है। बहुत सारी दुआ चाहिए, बस यही शेयर करना चाहती थी कि मौका शैतान को सवार होने का नहीं देना चाहिए और क्विकली ग्रिप कर लेना चाहिए अपॉर्चुनिटी को। जज़ाकल्लाह खैर। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।